الله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا أن تصيبوا قوما بجهالة فتصبحوا على فعلتم نادمين. واعلموا أن فيكم رسول الله لو يطيعكم في كثير من الأمر لعنتم، ولكن الله حبب إليكم الإيمان وزينه في قلوبكم وكره إليكم الكفر والفسوق والعصيان، أولئك هم الراشدون، فضلا من الله ونعمة والله عليم حكيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا وعلى آل سيدنا محمد بارك وسلم. سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا صدقنا معه. تو پھر ہم یہ آیت نمبر 6 اس کی تفسیر پڑھ رہے تھے، تو اس کا جو سے آپ کو سبق تھا، شان نزول تھا، کہ یہ آیت غزوہ بنی المصطلق، جس کو غزوہ مریسیع بھی کہتے ہیں، تو اس کے کانٹیکس میں نازل ہوئی تھی. حضرت جبیریہ رضی اللہ تعالیٰ عنہا اور ان کا پورا قبیلہ غلام بن کر کے آیا تھا، اور جبیریہ رضی اللہ تعالیٰ عنہا کو نبی علیہ السلام نے اپنے حرم میں شامل فرما لیا تھا، یعنی ان سے کر لیا تھا. تو سارے جو صحابہ تھے جن کے حصے میں ان کے خاندان کے، یعنی ان کے قبیلے کے تمام فرد غلام اور باندی بن کر کے آئے تھے، تو انہوں نے ان کو نبی علیہ السلام کا سسرال سمجھتے ہوئے پورے کے پورے قبیلے کو سب نے آزاد فرما دیا تھا. اس کے تحت آپ کے سامنے اسلام میں جو غلامی کی بحث ہے اس کی بھی تھوڑی سی بات آپ کے سامنے کری تھی، کہ یہ غلامی جو تھی یہ بہت ہی مختلف غلامی تھی. یہ بالکل بھی یورپ اور امریکاز کے اندر جو انسانوں کو غلام بنایا گیا اور جس طرح سے ان کے ساتھ جانوروں سے بدتر سلوک کیا گیا، ایسا اسنا یعنی مسلمانوں میں جو غلامی رائج تھی وہ بالکل بھی ایسا نہیں تھا، بلکہ اس کے اندر تو انسانوں کے لیے بہت زیادہ خیر ہی خیر تھی. اگر کوئی اس کے بارے میں مزید کچھ مطالعہ کرنا چاہے تو آسانی اللہ تعالیٰ نے فرمائی کہ اسی والیوم میں، والیوم نمبر 7 کے اندر ہی، مارک القرآن کے اگر آپ پیچھے تھوڑا سا جا کر کے سورہ محمد کی تفسیر میں دیکھ لیں، پیج نمبر 25، صفحہ نمبر 25 کے اوپر اسی جلد میں، تو اسلام میں غلامی کی بحث کے اوپر انہوں نے چند بڑی ریلیونٹ کام کی باتیں لکھی ہوئی ہیں، تو یہ ہمارے مطالعے میں ہونی چاہیے، کیونکہ تقابل ادیان، دینوں کے درمیان جب تقابل کیا جاتا ہے نا، تو اس میں پھر اس طرح کی باتیں اٹھائی جاتی ہیں. تو آج کے فتنے کے دور میں اسلام کے اوپر خوب جو ہے وہ حملے کیے جا رہے ہیں، تو مسلمانوں کو اس کی مدافعت کے لیے ان ضروری باتوں کا پتہ ہونا چاہیے. تو اسلام میں غلامی کے اوپر پیج نمبر 25 کے اوپر آپ جا کر کے مطالعہ کر سکتی ہیں. ہے تو بہت زیادہ تفصیل نہیں، لیکن ماشاءاللہ کافی اچھا انہوں نے کم الفاظ کے اندر لکھ دیا ہے. اس کے بعد معارف و مسائل میں سے ہم آگے چلے تھے پیج نمبر 105 کے اوپر، تو آیت سے متعلق احکام و مسائل تھے کہ جی کوئی ایسا شخص ہو کہ جس کا فسق ثابت ہو جائے تو اس کو پھر فاسق کہتے ہیں اور اس کی شہادت جو ہے وہ قبول نہیں کی جاتی ہے. لیکن کچھ معاملات ایسے ہوتے ہیں کہ جن کے اندر یہ والی علت نہ پائی جاتی ہو. علت، یہ علت کا کانسیپٹ بھی بڑا اہم ہے، علت کا کانسیپٹ کہ وجہ کیا ہے کسی حکم کی. ठीक है, किसी हुक्म की वजह क्या है शरीयत में, तो उस वजह को देखा जाता है। तो कुछ अहकाम तो ऐसे होते हैं कि जिन जो के हर सूरत में हराम होते हैं, ठीक है ना। तो क्लियरली जिसको कहते हैं ना, यानी नस के अंदर, कुरान और हदीस के अंदर क्लियर हुक्म है कि जी ये चीज हराम है, ठीक है। जैसे शराब पीना हराम है, ठीक है, जिना करना हराम है, ठीक है। तो अब इसमें ना वजह नहीं देखी जाएगी कि भाई अगर शराब पीने से आपको नशा ना हो रहा हो तो फिर शराब आप पी सकते हैं, है? जैसे चंद घोट अगर आप शराब पी लें तो उससे इंसान की अकल में फुतूर नहीं आता, तो चलो जी चंद घोट पी लिया करेंगे, रोजाना थोड़ा थोड़ा सा पी लिया करेंगे, अकल में कोई फुतूर नहीं आता, तो शराब पीना जो है वो हराम ना हुआ। नहीं, ऐसा बिल्कुल भी नहीं है, इसलिए कि शराब के मुतालिक मुतलकन अल्लाह ताला का हुक्म आ गया कि जी इस कि ये जो है वो यानी ये मना है, ठीक है। लेकिन इल्लत इसकी बयान कर दी अल्लाह ताला ने कि इल्लत क्या है, कि इसकी वजह से अकल में फुतूर आता है, ठीक है। तो अब जो इल्लत है ना, इसका फायदा क्या होता है, हमें ये मालूम हो जाता है कि जी इसको हराम करने की इल्लत क्या है। ये फायदा उस जगह पर होता है कि जब आप दूसरे जो मशरूबात दुनिया में अवेलेबल हैं, जो कि सराहतन शराब की डेफिनेशन पर पूरी नहीं उतरती, ठीक है, क्योंकि शराब की डेफिनेशन जो है वो अंगूर और खजूर को जो कशीदा करके, अंगूर और खजूर जिस पानी में डाल करके आप छोड़ दें, तो उसमें जो फर्मेंटेशन हो जाती है ना, कशीदा हो जाता है वो पानी, तो वो चीज फिर शराब कहलाती है, वो है असल शराब, ठीक है। वो तो हर सूरत में हराम है, लेकिन अब कोई और किस्म की अगर कोई शराब इजाद की जाएगी किसी और चीज को कशीदा करके, तो क्या वो भी हराम है या हराम नहीं है, राइट। जैसे कि आज के जमाने में नित नई किस्म की, न जाने कितनी किस्म की शराबें जो है वो डेवलप कर ली गई हैं, मुख्तलिफ नाम होते हैं उनके, पता नहीं क्या क्या। तो अब वो हराम है कि नहीं हराम है, क्योंकि वो अंगूर से नहीं बनाई गई, वो खजूर से नहीं बनाई गई। तो अब इल्लत काम आएगी, इल्लत ये होगी कि जी अगर उसको पी करके अकल में फुतूर आ रहा है तो वो चीज भी हराम है, ठीक है। तो अकल में फुतूर जिस चीज के अंदर भी पाया जाएगा तो फिर उस चीज को भी हराम करार दे दिया जाएगा। तो ये है इल्लत का तस्वुर हमारे दीन के अंदर, ठीक है। तो यहाँ पर शहादत की कॉन्टेक्स्ट में बात हो रही थी कि इल्लत अगर होती हो तो वो वहां पर तो उसकी शहादत कबूल नहीं किया जाएगा, कि इल्लत क्या है कि उसकी वजह से आप किसी को नुकसान पहुंचाने का सबब बन जाए, ठीक है। तो अब अगर किसी ने आपको हदिया भेजा और हदिया कबूल करने से आप किसी कौम के लिए नुकसान का सबब नहीं बन रहे, तो इस वजह से किसी फासिक की तरफ से, यानी कोई फासिक आपके पास किसी का हदिया लेकर के आया और उसने आपको आकर के बताया कि जी फलाने शख्स ने मेरे हाथों आपको हदिया भेजा है, तो आप उसकी बात पे एतमाद करके उस हदिये को वसूल कर सकते हैं, ठीक है। तो ये इल्लत का थोड़ा सा कॉन्सेप्ट आपके सामने रखा। अब इसके बाद एक एक बहुत इंपॉर्टेंट कॉन्सेप्ट जो कि इस आयत से हमें जनरली मिलता है आज के जमाने के अंदर, जबकि हमारे हाथों में जराए अबलाग की बहुत ही ज्यादा स्ट्रॉन्ग चीजें आ गई हैं, बहुत ही स्ट्रॉन्ग सोर्सेस या रिसोर्सेस हमारे हाथ में, जराए अबलाग जिनको कहते हैं ना, अबलाग का मतलब होता है फैलाना, बल्लगा युबल्लिगु तबलीगन, तबलीग का मतलब होता है ना फैलाना, दीन की तालीम को फैलाना, ठीक है। तो अबलाग जो है वो यानी फैलाने की ही, यानी तबलीग की जमा हो गया, ठीक है। तो जराए अबलाग जिन जराए के जरिए से, जिन मीन्स के जरिए से आप चीजों को फैलाते हैं, तो ये क्या है जमाने में सबसे ज्यादा जो कि हर इंसान के अपने हाथ में आ गई है, वो है सोशल, वो है सेलफोन और इंटरनेट, ठीक है। पहले जो थी ये जराए अबलाग सिर्फ किसी हुकूमत के हाथ में होते थे, टेलीविजन चैनल चैनल जो है वो हुकूमत कंट्रोल करती थी, फिर हुकूमत से कंट्रोल जो है वो प्राइवेट कंपनीज के पास भी आ गया, तो प्राइवेट टीवी चैनल्स भी आना शुरू हो गए, ठीक है। अखबार ये भी जराए अबलाग में शामिल है, तो ये भी पहले शुरू में सिर्फ हुकूमत कंट्रोल करती थी, फिर जो है वो प्राइवेट न्यूज प्रिंटिंग प्रेसेस वगैरह आने शुरू हो गए, लेकिन वो फिर भी ऑर्गेनाइजेशन लेवल पे होता था, ठीक है, कंपनीज होती थी और वो कंट्रोल किया करती थी। लेकिन अब ये जराए अबलाग हर इंसान के हाथ में आ गए, जिसके पास भी इंटरनेट होता है, या जिसके पास भी आज वो इंटरनेट सेलफोन के अंदर शामिल हो गया है, ठीक है। तो अब हर बंदे के हाथ में ऐसा एक कंट्रोल आ गया है कि वो किसी खबर को फैलाए तो वो मिनटों में लाखों लोगों तक पहुंच सकती है, दुनिया के एक कोने से दूसरे कोने तक और तमाम यानी अतराफ में दुनिया के अंदर वो सफर कर सकती है, ठीक है। तो अब जो है ना वो मामला हमारा बहुत ज्यादा जो है वो सेंसिटिव हो गया कि भाई कोई झूठी खबर आपके पास आए, ठीक है, तो अब उसकी तहकीक किए बगैर उसके ऊपर अमल करना, ठीक है, कि उसको हम यानी अमल करना मतलब उसको सच मान लेना और उसको आगे पहुंचा देना, ठीक है ना। तो ये झूठ की एक बहुत ही ज्यादा खतरनाक शक्ल है, क्योंकि जैसे अगर किसी ने आज सुबह का ये हजरत शेख हदीस का जो बयान होता है, झूठ के मौजू के ऊपर बयान था, तो झूठ के मौजू में उन्होंने बहुत ज्यादा काम की बातें हमें बताई, तो उनमें से एक बात ये थी कि एक इंसान किसी एक इंसान से झूठ बोलता है तो उसको एक झूठ बोलने का गुनाह मिलता है, जो कि गुनाह कबीरा है। एक दफा झूठ बोलना गुनाह कबीरा है, ये अल्लाह ताला का के हुकूक की खिलाफ वर्जी है। अल्लाह का हक है सच बोलना और झूठ बोलना अल्लाह के हक के खिलाफ वर्जी है, तो ये एक गुनाह कबीरा होता है। लेकिन जब दो इंसानों से झूठ बोलता है तो इसका झूठ का जो वजन होता है नामे अमाल में ये डबल हो जाता है, तीन से बोलता है तो ये ट्रिपल हो जाता है। अब हम सोचें अगर हम किसी झूठी खबर को व्हाट्सएप के ऊपर लोगों को भेज देते हैं तो जितने लोगों को भेजा वो झूठ उन सब से हमने बोला और इतने लोगों का वबाल जो है वो हमारे नामे अमाल में लिखा जाएगा। फिर उसके बाद वो उमूमी तौर पर बहुत से ऐसे लोग होते हैं जिनको हमने भेजा है वो आगे भी उसको फॉरवर्ड करते हैं, राइट। तो जितने आगे लोगों को फॉरवर्ड किया उन सब से जो उन्होंने झूठ बोला उसका अजाब जो है वो हमारे उसका जो यानी गुनाह है वो हमारे नामे अमाल के अंदर लिखा जा रहा है। जैसे कि ये कॉन्सेप्ट तफसीर के साथ हम सूरह यासीन के की तफसीर के अंदर डिस्कस कर चुके हैं ना, ठीक है। किसी को अगर मिस कर दियो किसी ने तो पीछे जाकर के सूरह यासीन की तफसीर की रिकॉर्डिंग्स भी सुन सकता है, ठीक है। तो अब जो है ना अब हमारे लिए बहुत ही ज्यादा यानी डरने की बात है, परेशान होने की बात है कि भाई हम कितना कम टाइम के अंदर कितना ज्यादा गुनाह अपने सर मोल लेने के काबिल हो गए, राइट। कितना ज्यादा गुनाह, तो सोशल मीडिया के ऊपर जो है ना वो चीजों को आगे चला देना, इससे हमें बचना चाहिए। हरगिज कोई जरूरत नहीं है आपको कि आप कोई न्यूज आपके पास आए तो आप उसको आगे फॉरवर्ड करें, ठीक है। लिखी हुई न्यूज जो टाइप चीजें होती हैं किसी ने टाइप करके आपको भेज दिया, अब उसके ऊपर ना तो कोई किसी की स्टैम्प है ना तो कोई कोई किसी रीजनेबल या रेस्पॉन्सिबल मीडिया चैनल का उसके ऊपर कोई है कि भाई कोई ऐसा हो भाई चलो ये अखबार की कोई खबर है उसकी कोई तस्वीर है, ठीक है, या कोई टेलीविजन पे कोई चीज आई है जो कि सारे मुल्क ने सुनी है तो भाई चलो उसकी कोई वीडियो क्लिप है, तो फिर भी कुछ होता है ना कि भाई हाँ भाई इसके अंदर कुछ सच हो सकता है। लेकिन कोई लिखी हुई खबर किसी ने टाइप करके आपको भेज दी, अब उसको हम आमन्ना व सद्दकना कह करके हाँ भाई आपने सच कहा हम जो है वो उसको आगे फॉरवर्ड कर देते हैं। किसी के खिलाफ कोई खबर होती है या कोई ऐसी खबर होती है हम उसको फॉरवर्ड कर देते हैं, तो ये हरगिज हरगिज हमें नहीं करना चाहिए, क्योंकि वो चीज अगर झूठ है जो कि मोस्ट लाइकली आज के जमाने में ऐसी चीजें झूठ ही फैलाई जा रही होती हैं। हत्ता के अब तो चूंकि टेक्नोलॉजी इतनी ज्यादा डेवलप कर चुकी है तो फोटोशॉप इस्तेमाल किया जाता है, फोटोशॉप टाइप के सॉफ्टवेयर हैं जो कि इमेजेस को प्रोसेस कर लेते हैं, अब उनके जरिए से ऐसे इमेजेस बना लिए जाते हैं कि ऐसे लगता है कि अखबार की वो क्लिप ही है या राइट या ये वीडियो क्लिप्स बना ली जाती हैं। बहुत आसानी के साथ वीडियो क्लिप्स को मैनिपुलेट किया जा सकता है, ऑडियो क्लिप्स को बड़ी आसानी के साथ मैनिपुलेट किया जा सकता है सॉफ्टवेयर को इस्तेमाल करके। तो ऐसी कोई भी खबर हमारे पास आती है तो हमें हरगिज हरगिज आगे फॉरवर्ड नहीं करना चाहिए। हाँ अगर आपको बहुत ज्यादा फिक्र हो रही है उसके बारे में बहुत ज्यादा कि जी भाई ये बड़ी इंपॉर्टेंट चीज है और लोगों को पता लग जाए तो लोग जो है वो किसी नुकसान से बच जाएंगे और पता लगने से लोगों का फायदा हो जाएगा, तो खुद आगे भेजने की बजाय अहले इल्म हजरात जो आपके असातज़ाए कराम हैं मशाइख हैं उन तक उसको भेज दें और उनसे पूछें कि क्या ये चीज सही लग रही है, क्या आपके ख्याल में ये इस काबिल है कि वाकई हम लोगों को फॉरवर्ड करें किसी को हम भेजें। तो वो फिर ना चूंकि ना सिर्फ ये कि वो दीनी और इल्म रखते हैं दीनी समझ रखते हैं बल्कि उनको अल्लाह ताला ने एक बसीरत भी दी होती है, राइट। उनको उनको तकवा भी इतना हासिल होता है कि वो केयरफुल हो जाते हैं इन मामलों में। तकवा का मतलब क्या होता है? एहतियात करना, ठीक है, पीछे बात हो चुकी है ना पूरे क्लास में तकवा के ऊपर, एहतियात करना। तो तकवा वाला जो होता है ना वो मोहतात हो जाता है, तो वो आपको जो मशवरा देगा ना वो भी एक बहुत मोहतात मशवरा होगा, बड़ा एहतियात वाला, बड़ा केयरफुल, राइट। तो फिर वो आपको बता देंगे कि भाई हाँ ये चीज जो है वो आप आगे फॉरवर्ड कर सकते हैं। जब उन्होंने कह दिया ना आपको कि वो आगे फॉरवर्ड कर सकते हैं, अब जिम्मेदारी उनकी बन गई, अब आपके ऊपर से जिम्मेदारी खत्म हो गई, अब उनकी जिम्मेदारी हो गई, ठीक है। तो इस तरह से इंसान क्यों ना एहतियात करे, राइट, अपने सर पे क्यों लेते हैं चीजों को, गुनाहों को अपने सर पे डालने की बजाय लोगों से पूछ लें। अब ये इसका मतलब ये नहीं है कि जी जो अपने टीचर है उनके सर पे गुनाहों को डालते हैं, नहीं, इसका मतलब ये नहीं होता, क्योंकि जब आपने अपने टीचर से पूछा तो वो जो टीचर चूंकि उसको अल्लाह ताला ने इल्म दिया है और वो मोहतात है, तो अब वो जो है ना अपने इल्म और अपने तकवा को वो इस्तेमाल करके एक एक यानी एक एक इज्तिहाद करेगा, ठीक है ना, एक जजमेंट करेगा कि भाई ये चीज आगे भेजनी चाहिए कि ये चीज आगे नहीं भेजनी चाहिए, ठीक है। उसने जजमेंट किया, उसके बेसिस पर आपको मशवरा दिया कि भेजें ना ना भेजें। तो अगर उसका जजमेंट गलत भी हो गया ना तो भी वो कवर्ड है, तो भी वो कवर्ड है, उसको गुनाह फिर भी नहीं मिलेगा, ठीक है। और अगर उसका जजमेंट सही हुआ तो फिर तो फायदा ही फायदा है, आपका भी फायदा, उनका भी फायदा, ठीक है। तो इस तरीके से ना वो तो कवर्ड है, आप कवर्ड नहीं है, आप कवर्ड नहीं है। अगर आपने उस चीज को सुन करके ले करके जो है वो आगे फॉरवर्ड कर दिया तो आपको तो सिर्फ और सिर्फ गुनाह मिलना है और कुछ नहीं मिलना, ठीक है। तो बहुत ज्यादा सोशल मीडिया के बारे में एहतियात करना चाहिए। तो जो हमें भेज रहा है तो भाई हमें पता है कि वो फासिक नहीं है। आज की दुनिया में कौन जो है तकवा और तहारत का यानी आम लोगों में से कौन जो है वो उसको आप मुत्तकी और परहेजगार समझ सकते हैं? यूजली जो आपको सोशल मीडिया में मैसेजेस भेजते हैं वो हमारे जैसे लोग होते हैं, हमारे जैसे लोग होते हैं, गुनाहों के अंदर जिंदगी गुजर रही होती है। और ये भी तो हो सकता है ना कि भाई ठीक है आपको किसी रिश्तेदार ने भेजा जिसको कि आप समझते हैं कि जी बड़ा अच्छा आदमी है, लेकिन उसने भी तो फॉरवर्ड ही किया है ना कहीं से, राइट, कहीं से उसको भी मिला, उसने भी आगे फॉरवर्ड कर दिया। तो इस वजह से ना हर खबर को आज के दौर में तो ऐसे ही समझें, ठीक है। फिर उसके बाद एक बहुत इंपॉर्टेंट कॉन्सेप्ट इसके अंदर ये आता है कि जी ये जो खबर आ रही है अगर ये किसी दीनी शख्सियत के बारे में हो या दीनी इदारे के बारे में हो फिर तो एहतियात का दर्जा और भी ज्यादा बढ़ जाता है, और भी ज्यादा सेंसिटिव मामला हो जाता है। और इसके बारे में हम इंशाल्लाह इसी मारिफ मसाइल के आखिर में बात करेंगे। तो अब यहाँ पर एक तो बात हो गई, ये बातों को सुन करके आगे नहीं बढ़ा देना चाहिए, उसके ऊपर अमल नहीं कर लेना चाहिए। अब जो है ना एक इंतहाई अहम अकीदे का मौजू जो कि यहाँ पर हजरत ने डिस्कस किया है वो ये है कि अदालत सहाबा के सहाबा कराम जो कि नबी अलैहिस्सलाम के कंपेनियन थे, आप के ऊपर जो ईमान लेकर के आए और ईमान ही की हालत में यानी इनकी मौत भी हुई, वो सहाबा होते हैं, ठीक है। यानी नबी अलैहिस्सलाम के को देखने वाले जिन्होंने ईमान की हालत में नबी अलैहिस्सलाम को देखा हो और जिनकी मौत भी ईमान की हालत में आई हो, ये लोग सहाबा कहलाते हैं। क्यों ये मौत की बात की जा रही है? क्योंकि चंद लोग ऐसे थे कि जिन्होंने ना कुछ ऐसी गड़बड़ें करी थी कि उनको जो है वो फिर मुर्तद भी हो गए थे, लेकिन उनकी मिसाल जो है वो हजारों में से एक की मिसाल है, एक या दो ऐसे लोग थे, ठीक है। तो चूंकि चूंकि जब तारीफ की जाती है किसी चीज की तो डेफिनेशन यानी तारीफ तो जामे और माने होनी चाहिए ना, कंप्लीट तारीफ होनी चाहिए, कॉम्प्रेहेंसिव। तो इस वजह से सहाबा की तारीफ ऐसे की जाती है, ठीक है। तो यहाँ पर फरमाते हैं कि इस आयत का वलीद बिन उकबा रज़ी अल्लाह अन्हु के मुतालिक नाजिल होना सही रिवायत से साबित है, ठीक है। यानी सही रिवायत जो हदीसें सही हदीसें हैं तो उनसे ये पता लगता है कि जी यही मामला पेश आया था, जैसे कि पीछे कल हमने पढ़ लिया है कि वलीद बिन उकबा ने ऐसे सोचा, फिर उन्होंने जो है वो उनको ये खौफ हुआ, वो पलट गए, और यानी वलीद बिन उकबा ही का जिक्र है इन रिवायात के अंदर, ठीक है। ये नहीं है हदीस में ये लिखा हुआ है कि नाउज बिल्ला सुमा नाउज बिल्ला वलीद बिन उकबा फासिक थे, ये नहीं है, ठीक है ना, इस जुमले का ये मतलब नहीं है कि वलीद बिन उकबा ही फासिक हैं जिनका के इस आयत में जिक्र है, नहीं, बल्कि इस आयत का जो शान नुजूल है, सियाक व सबाक है, वो वलीद बिन उकबा ही रजी अल्लाह तआला अन्हु का वाकया है, ये मुराद है इस जुमले का, जुमले की, ठीक है। तो फरमाया कि आयत में उनको फासिक कहा गया, इसे बजाहिर ये बظاہر ہی معلوم ہوتا ہے کہ صحابہ میں کوئی فاسق بھی ہو سکتا ہے, ٹھیک ہے. تو اب اس کی خیر تفصیل تو تھوڑی آپ کو کل بھی تھوڑی سی بتا دی تھی اور مزید آگے لکھی ہوئی ہے. تو اس مسلمہ اور متفق علیہ ضابطے کے, یہ اس مسلمہ اور متفق علیہ ضابطے کے خلاف ہے کہ الصحابہ کلہم عدول, کہ صحابہ سارے کے سارے عادل ہیں. عادل کا مطلب کیا ہوتا ہے کہ جو کہ عدل و انصاف کے اوپر جس کی زندگی گزری ہو, جو کہ سچا ہو, جو کہ یعنی فاسق اور فاجر نہ ہو, اس کو عدول کہتے ہیں. یعنی صحابہ کرام سب کے سب ثقہ ہیں, ٹھیک ہے. ان کی کسی خبر و شہادت پر کوئی گرفت نہیں کی جا سکتی, ٹھیک ہے. یعنی جو حدیث کسی صحابی نے روایت کی ہو تو اس حدیث کو کی یعنی سچے ہونے کے اوپر, ثقہ ہونے کے اوپر کوئی گرفت نہیں کی جا سکتی. ایک منٹ, کسی نے پچھلی ڈسکشن کے بارے میں سوال لکھا تھا تو میں نے ابھی پڑھا ہے کہ یوٹیوب چینلز بھی اس کیٹیگری میں آتے ہیں, دیٹ وی واچ فار کوکنگ اور ادر ہاؤس ہولڈ ٹپس, وی شوڈ ناٹ واچ دیٹ اسٹرکٹلی اور وی کین. دیکھیں یہاں پر تو جھوٹ بات کو سن کر کے آگے بڑھانے کی بات ہو رہی ہے نا. اب یوٹیوب چینل جو آپ کوکنگ کی ترکیبوں کے لیے دیکھ رہے ہیں تو اس کے اندر تب یہ والی ڈسکشن تو وہ نہیں ہے, ٹھیک ہے نا. وہ تو بالکل ایک ڈفرنٹ ڈسکشن ہے کہ جی ٹائم کیا لگانا چاہیے ان چیزوں کے اندر, اور ان یوٹیوب ویڈیوز کے اندر جو ہے وہ نامحرم مردوں کو دیکھا جا رہا ہوتا ہے, یا نامحرم مرد جو ہے وہ نامحرم عورتوں کو دیکھے جا رہے ہوتے ہیں, بے حیائی کی کوئی چیز ہوتی ہے کہ نہیں ہوتی ہے, میوزک ہوتی ہے کہ نہیں ہوتی ہے, یہ ایک ٹوٹلی ڈفرنٹ ڈسکشن ہے, ٹھیک ہے. تو ان کے اندر اگر وہ والی خرافات ہیں, وہ والی گناہ ہیں, تو پھر تو ان کو نہیں دیکھنا چاہیے, ٹھیک ہے. لیکن یہاں پر تو جھوٹ والی بات ہو رہی ہے. ہاں البتہ اس میں آپ کو وہ جھوٹ بول رہے ہیں کہ جی نمک ڈالنے سے آپ کا کھانا جو ہے وہ میٹھا ہو جائے گا, تو اس قسم کا جھوٹ جو ہے وہ پھر آگے نہیں فارورڈ کرنا چاہیے, ٹھیک ہے. تو یہ تو آپ لوگوں کا ویسے فیلڈ ہے, خواتین کی فیلڈ ہے کہ بھائی کھانے پکانے کی ترکیب میں کیا جھوٹ ہو سکتا ہے, یہ تو مجھے نہیں معلوم. تو یہاں تو جھوٹ کی ڈسکشن ہو رہی ہے. بہرحال تو یہ فرمایا کہ انہوں نے کہ صحابہ جو ہے نا وہ سب کے سب ثقہ ہیں. ثقہ کا مطلب ہوتا ہے کہ جن کی بات کے اوپر یعنی اعتماد کیا جا سکتا ہے, ٹھیک ہے, سب کے سب ثقہ ہیں. تو ان کی خبر و شہادت پر کوئی گرفت نہیں کی جا سکتی کہ بھئی نہیں اس صحابی نے جو ہے وہ یہ جھوٹ بات کہی ہوگی, اور یہ صحابی جو ہیں یہ جو ہے وہ یعنی ان سے کوئی ایسا جھوٹ ثابت تھا کہ جس کی وجہ سے جو ہے وہ ہم ان کی بیان کی ہوئی حدیث مبارکہ نہیں لے سکتے ہیں, ٹھیک ہے. حدیث مبارکہ کے متعلق یعنی ہمارے جو اکابرین ہیں وہ اتنے زیادہ اسٹرکٹ تھے, اتنے زیادہ اسٹرکٹ تھے کہ وہ کسی شخص کے اوپر ہلکا سا بھی شبہ ہو جاتا تھا نا کہ یہ جھوٹ بول سکتا ہے, یہ جھوٹ اس نے کبھی جھوٹ بولا ہے, تو اس سے پھر حدیث کی روایت نہیں کیا کرتے تھے, یعنی اس سے نبی صلی اللہ علیہ وسلم کی حدیث نہیں لیا کرتے تھے. اس کی مثال آج ہی صبح مولانا حضرت شیخ الحدیث دامت قاتم نے بیان کی تو ذہن میں ہے, تو آپ کے سامنے بیان کر دیتے ہیں کہ حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ جو بہت بڑے محدث اور فقیہ گزرے ہیں, تو وہ حدیثیں جمع کیا کرتے تھے اپنے زمانے کے محدثین کے پاس جا جا کر کے. تو ایک شخص کا ان کو پتا لگا کہ جی ان کے پاس جو ہے نا نبی علیہ السلام صاحب کی کوئی حدیث موجود ہے, تو وہ ان سے اس حدیث کو سننے کے لیے پہنچ گئے. اب واقعہ یہ ہوا کہ وہ جو صاحب تھے جن کے پاس یہ حدیث سننے کے لیے گئے تھے, تو ان کا جو گھوڑا تھا نا وہ رسی کو توڑوا کر کے یا کھول کر کے کسی طریقے سے وہ بھاگ گیا تھا, ٹھیک ہے نا, دور چلا گیا تھا. تو اب یہ جو صاحب تھے نا تو یہ اس گھوڑے کو اپنے پاس واپس بلانے کی کوشش کر رہے تھے, ٹھیک ہے. تو اب اس کے لیے جیسے چمکارتے ہیں اور ہاتھ سے اشارے کرتے ہیں اس طرح سے کر رہے تھے, لیکن وہ گھوڑا ان کے ہاتھ میں آ نہیں رہا تھا. تو انہوں نے کیا کہ اپنا جو وہ جبہ یا کرتا وغیرہ کچھ پہنے ہوئے تھے نا, تو اس کرتے کو کی جھولی کو انہوں نے ایسے بنا لیا کہ جیسے اس جھولی کے اندر گھوڑے کے دانے پڑے ہوئے, گھوڑے کے کھانے کے لیے دانا ہے, ٹھیک ہے. تو اب اس طرح سے نا انہوں نے اس گھوڑے کے سامنے اپنی جھولی کو پھیلایا نا کہ بھئی میرے جھولی کے اندر تمہارے لیے دانے ہیں تو تم آ جاؤ میرے پاس. تو گھوڑا یہ دیکھ کر کے ان کے پاس آ گیا اور انہوں نے پھر گھوڑے کو پکڑ لیا. امام احمد ابن حنبل نے جب یہ دیکھا نا تو انہوں نے فرمایا کہ جو شخص کسی جانور کے ساتھ جھوٹ بول سکتا ہے تو وہ نبی علیہ الصلوۃ والسلام کی حدیث کے معاملے میں بھی جھوٹ بول سکتا ہے, تو میں ایسے شخص سے حدیث نہیں لوں گا. تصور کر سکتے ہیں ہم کہ ہمارے اکابرین کے ہاں سچ کا کیا معیار تھا اور جھوٹ سے ان کو کتنی نفرت تھی, اور حدیث مبارکہ کی نقل کرنے میں اس بات کا کتنا زیادہ خیال رکھا گیا ہے. تو یہ جو صحیح حدیثیں موجود ہیں نا, ٹھیک ہے, اور حدیث کی جتنی بھی کیٹیگریز جو ایکسیپٹیبل ہمارے علماء کے نزدیک ہوتی ہیں, یہ ایسے ہی نہیں انہوں نے کھٹی کر لی ہے. اتنا زیادہ احتیاط کری تھی, جانور سے اگر شائبہ بھی ہو گیا کہ اس بندے نے جانور سے بھی کسی کوئی جھوٹ کا معاملہ کیا ہے, اس سے بھی حدیث نہیں لیتے. تو تصور کریں کہ حدیث کا جو ذخیرہ ہمارے پاس موجود ہے اللہ کی کتنی بڑی نعمت ہے اور کتنا زیادہ قابل قبول ہے. تو صحابہ کرام کے بارے میں یہ عقیدہ ہے اہل سنہ والجماعت کا کہ الصحابہ کلہم عدول, ٹھیک ہے, یہ سارے کے سارے جو ہیں یہ ثقہ ہیں, ان سے جھوٹ کا شائبہ بھی نہیں تھا. نبی علیہ الصلوۃ والسلام کی صحبت میں رہ کر کے ان کا تزکیہ ہو گیا تھا, تو ان سے زیادہ اور کون اس دنیا کے اندر ہو سکتا ہے سچا. تو علامہ آلوسی رحمۃ اللہ جو بہت بڑے مفسر قرآن ہیں, ان کی تفسیر ہے روح المعانی, اس میں انہوں نے لکھا کہ اس معاملے میں حق بات وہ ہے جس طرف جمہور علماء گئے, یعنی علماء کی میجورٹی اکثریت, اس کو جمہور علماء کہا جاتا ہے, کہ صحابہ کا نام معصوم نہیں ہے. معصوم کیا چیز ہوتی ہے؟ معصوم وہ ہوتے ہیں, وہ لوگ ہوتے ہیں کہ جن سے گناہ ہو ہی نہ سکتا ہو, ٹھیک ہے. جیسے کہ بچہ جو ہے نا, بچہ معصوم ہوتا ہے. بچہ اگر اپنی ماں کو تھپڑ بھی لگا دے نا تو وہ گناہ نہیں ہوتا, وہ اس کے نام اعمال میں لکھا نہیں جاتا, وہ معصوم ہے, ٹھیک ہے نا. یعنی اس نے گناہ کی یعنی اختیاری طور پر یہ کام کیا ہی نہیں, اس کو تو اللہ تعالیٰ نے ابھی اختیار ہی نہیں دیا, ابھی تو وہ بالغ ہی نہیں ہوا, ٹھیک ہے, تو اس کے پاس تو اختیار ہی نہیں ہے گناہ کا. اسی طریقے سے معصوم انبیاء علیہ السلام ہوتے ہیں, وہ گناہ کر ہی نہیں سکتے, ٹھیک ہے, ان سے گناہ ہو ہی نہیں سکتا. فرشتے بھی معصوم ہیں, انبیاء بھی معصوم ہیں, تو انبیاء سے جو خطائیں ہوتی ہیں وہ گناہ کے درجے میں آتی ہی نہیں ہیں, ٹھیک ہے. جیسے یونس علیہ السلام کی خطا, میں نے ایک دفعہ کلاس میں یہ بات بیان کری, مردوں کی کلاس تھی, تو اس کے اوپر کسی نے سوال کیا تو پھر یونس علیہ السلام سے کیا ہوا تھا, میں نے ان کو یہی جواب دیا کہ بھئی یونس علیہ السلام سے گناہ نہیں ہوا تھا, وہ تو ایک اجتہادی خطا تھی جو کہ کسی سے بھی ہو سکتی ہے. اور اس کے تو تفصیلات ہمارے مفسرین نے بڑی شاندار الفاظ میں اس کو بیان کیا ہے. تو انبیاء علیہ السلام معصوم ہیں, صحابہ معصوم نہیں ہے, ٹھیک ہے. تو یہ بات تو جمہور علماء کا اتفاق اس بات کے اوپر, تو صحابہ معصوم نہیں, ان سے گناہ کبیرہ بھی سرزد ہو سکتا ہے. تو فرمایا کہ تو گناہ کبیرہ تو فسق کہلاتا ہے, ٹھیک ہے نا, عربی زبان میں اس کے لیے فسق کا لفظ بھی استعمال کیا جاتا ہے. تو اس گناہ کے وقت ان کے ساتھ وہی معاملہ کیا جائے گا جس کے وہ مستحق ہیں, یعنی شرعی سزا جاری کی جائے گی, ٹھیک ہے. جیسے اگر خدا نخواستہ کسی سے زنا ہو گیا اور پھر اس نے اس کا اقرار بھی کر لیا, جیسے ایک صحابیہ نے آ کے کیا, صحابی نے آ کر کیا, ٹھیک ہے, تو پھر ان کے اوپر رجم کی سزا جو ہے وہ نبی علیہ السلام نے جاری فرمائی, ٹھیک ہے. تو وہی معاملہ کیا جائے گا جس کے مستحق ہیں, یعنی شرعی سزا جاری کی جائے گی. اور اگر کذب, ان کا جھوٹ, کذب کا مطلب جھوٹ ثابت ہوا, تو ان کی خبر و شہادت رد کر دی جائے گی. لیکن عقیدہ اہل سنہ والجماعت کا نصوص قرآن و سنت کی بنا پر یہ ہے کہ صحابی سے گناہ تو ہو سکتا ہے, مگر کوئی صحابی ایسا نہیں جو گناہ سے توبہ کر کے پاک نہ ہو گیا ہو, ٹھیک ہے. بھائی اللہ تعالیٰ نے توبہ کا فنومنا بھی تو ایجاد کیا ہے نا, تو اللہ تعالیٰ نے ایک چیز ایجاد کر دی, ٹھیک ہے, تو صحابہ کے زمانے میں توبہ کو پھر اپلائی بھی تو کرنا تھا نا, اس کی زندہ مثالیں بھی تو دینی تھی نا. تو صحابہ کرام سے بھی یہی معاملہ ہوا کہ کچھ ایسے گناہ اگر ہوئی بھی تو توبہ کر کے پھر وہ اس سے پاک ہو گئے. اور توبہ جو ہے وہ تمام گناہوں کو مٹا دیتی ہے, توبہ کی ساری تفصیلات آپ سنتے ہی رہتے ہوں گے. قرآن کریم نے علی الاطلاق ان کے بارے میں اللہ تعالیٰ کی رضا کا فیصلہ صادر فرما دیا ہے, رضی اللہ عنہم ورضوا عنہ, کہ اللہ تعالیٰ ان سے راضی ہو گیا اور وہ اللہ تعالیٰ سے راضی ہو گئے. پہلے اللہ نے اپنی رضا کا تذکرہ کیا, پھر اس کے بعد یہ کہ وہ بھی اللہ تعالیٰ سے راضی تھے, یعنی اللہ تعالیٰ نے جن حالات میں ان کو رکھا تھا وہ اللہ تعالیٰ سے راضی اور خوش تھے. اب اس کے اوپر نا بڑا امپورٹنٹ اور زبردست انہوں نے عقیدہ کا پوائنٹ لکھا ہے, بڑی گہری بات لکھی ہے کہ رضائے الہی, ٹھیک ہے, اللہ کی رضا گناہوں کی معافی کے بغیر نہیں ہو سکتی, ٹھیک ہے. یہ نہیں ہو سکتا کہ اللہ تعالیٰ کسی سے راضی ہو جائیں اور وہ بندہ جو ہے وہ اس کے نام اعمال میں ابھی بھی گناہ موجود ہو, ٹھیک ہے. گناہ اگر یا تو اس نے کیے نہ ہو یا کر کے اس نے توبہ کر لی ہو تو تبھی اللہ تعالیٰ کی رضا مل سکتی ہے, اس کے بغیر اللہ کی رضا نہیں مل سکتی, ٹھیک ہے. جیسا کہ قاضی ابو یعلا نے فرمایا کہ رضا اللہ تعالیٰ کی ایک صفت قدیمہ ہے, ٹھیک ہے, یعنی رضا, اچھا آگے خود ہی اس کو ایکسپلین کر رہے ہیں کہ وہ اپنی رضا کا اعلان صرف انہی کے لیے فرماتے ہیں جن کے متعلق جانتے ہیں کہ ان کی وفات موجبات رضا پر ہوگی, یعنی اس حالت میں ہوگی کہ وہ اللہ تعالیٰ کی رضا کے ساتھ ہی مریں گے. ٹھیک ہے, تو اللہ تعالیٰ نے رضا کا اعلان فرما دیا نا, رضی اللہ عنہ ورضوا عنہ. ٹھیک ہے, تو یہ جو اعلان فرما دیا نا, تو اب یہ اعلان جو ہے یہ اس بات کی ضمانت ہے کہ یہ مرتے دم تک ان کو رضا حاصل رہے گی. ایسا نہیں ہے کہ جی ابھی رضا کا اعلان کر دیا اور بعد میں جو ہے وہ اس کو واپس لے لیا. ٹھیک ہے, کیونکہ یعنی یہ وہ والا معاملہ نہیں ہے نا جو کہ عام انسانوں کے ساتھ ہوتا ہے کہ بھائی جنت میں جا کے یعنی آخرت کے دن پتہ لگے گا کہ اللہ تعالیٰ راضی تھے کہ نہیں تھے. ٹھیک ہے نا, تو اولیاء جو ہوتے ہیں اللہ تعالیٰ کے دوست, صحابہ کرام کے بعد کی جنریشن میں جو اولیاء ہوتے ہیں نا, تو اللہ تعالیٰ کی رضا ان میں سے بھی بہت ساروں کو مل جاتی ہے اس دنیا کی زندگی میں, لیکن ان کی رضا کا اعلان نہیں ہوتا. ان کو پلیز میوٹ کر دیں. ٹھیک ہے, ان کی رضا کا اللہ تعالیٰ نے اعلان نہیں کیا, اعلان قیامت کے دن کریں گے. لیکن صحابہ کے بارے میں تو یہ ایکسیپشنل کیس ہے کہ ان کی رضا کا تو اعلان اللہ تعالیٰ نے یعنی دنیا والوں کے سامنے کر دیا نا, تو اب یہ نہیں ہو سکتا, ممکن ہی نہیں ہے کہ اب اس رضا کو اللہ تعالیٰ واپس لے لیں. ٹھیک ہے, خلاصہ یہ ہے کہ صحابہ کرام کی عظیم الشان جماعت سے گنے چنے چند آدمیوں سے کبھی کوئی گناہ سرزد بھی ہوا ہے تو ان کو فوراً توبہ نصیب ہوئی ہے. حق تعالیٰ نے ان کو رسول کریم صلی اللہ علیہ وسلم کی صحبت کی برکت سے ایسا بنا دیا تھا کہ شرعیت ان کی طبعیت بن گئی تھی. جیسے کہ پچھلے دنوں بات بھی ہوئی ہے کہ جب ہم نے وہ رغبت کی اور طلب کی اور محبت کی بات کری تھی کہ پہلے رغبت ہوتی ہے, پھر اس یعنی طبیعت کے اندر طلب پیدا ہوتی ہے اس چیز کی, اور طلب کرنے کے بعد جب وہ چیز حاصل ہو جاتی ہے تو پھر اس کی صحبت میں رہ کر کے اس کی محبت پیدا ہو جاتی ہے, اور محبت جب بہت زیادہ آگے بڑھ جاتی ہے تو وہی عبادت میں تبدیل ہو جاتی ہے. ٹھیک ہے, تو رغبت, طلب, محبت, عبادت, ٹھیک ہے نا, یہ چار سٹیپس ہوتے ہیں. اب یہ پازیٹیو سائڈ پر بھی ہو سکتے ہیں اور یہ نیگیٹو سائڈ پر بھی ہو سکتے ہیں. ٹھیک ہے, تو وہاں پر آپ کو بتایا تھا کہ یعنی دیندار گھرانوں کے بچوں کو جو پوری ڈسکشن ہوئی تھی کہ دیندار گھرانے کے بچے جو ہیں جب وہ باہر کے ماحول میں جاتے ہیں تو ان کو گناہ کی طرف جو ہے وہ بہت زیادہ مائل کیا جاتا ہے, ہر طرف سے جو ہے وہ ان کو گناہ کی طرف مائل کیا جاتا ہے. تو اب یہ بچے جو ہے نا وہ ان کے والدین کو یہ بات دیکھنی پڑتی ہے کہ ہمارے بچوں کے دلوں میں رغبت تو نہیں پیدا ہو رہی گناہ کی, کیونکہ گناہ کی طرف مائل کرنے کے لیے ایڑی چوٹی کا زور لگا دیا گیا ہے. تو ان کی جو رغبت ہے نا اس کے انڈیکیٹرز ڈسکس کیے تھے ہم نے, کیسے کیسے آپ انڈیکیٹ یعنی آپ آئیڈینٹیفائی کریں کہ میرے بچے کے دل میں کفر کی طرف, کافری کی طرف, فسق و فجور کی طرف اور گناہوں کی طرف رغبت پیدا ہو رہی ہے کہ نہیں ہو رہی ہے. اگر پیدا ہوتی ہوئی آپ کو نظر آ جائے وہیں پر اس کے سد باب کا انتظام کریں, وہیں اللہ تعالیٰ سے لپٹ لپٹ کے مانگنا شروع کر دیں. کیا مطلب اللہ تعالیٰ سے لپٹ کے مانگنا؟ اللہ کے در سے لپٹ کے مانگنا بھی کہتے ہیں اس کو. مطلب یہ ہے کہ جیسے کوئی بچہ اپنے چھوٹا بچہ جو ہے نا اپنی ماں سے لپٹ کر کے کوئی چیز مانگتا ہے نا کہ چھوڑتا ہی نہیں اپنی ماں کو, رائٹ, جب تک کہ اس کو وہ چیز مل نہ جائے. اس کو بھی پتا ہے کہ میں اتنی ضد کروں گا اتنا روؤں گا کہ بالآخر میری ماں کا دل پسیج جائے گا. یہ مطلب ہوتا ہے کہ اللہ تعالیٰ سے لپٹ کے مانگنا کا مطلب اتنا رو رو کے مانگے اے اللہ میرے بچے کے دل کی اس رغبت کو بدل دے, اس میں اپنی رغبت پیدا کر دے, اس میں جنت کی رغبت پیدا کر دے, نیک اعمال کی رغبت پیدا کر دے. یہ گناہ کی جو رغبت مجھے نظر آنی شروع ہو گئی ہے اس رغبت کو یہیں پہ ختم کر دے. ایسے لگ جائیں اللہ تعالیٰ کے پیچھے, ایسے چمٹ جائیں اللہ تعالیٰ سے اور اتنا مانگے کہ اللہ تعالیٰ کو بھی ترس آ جائے. اور اپنے گناہوں کا نہ دیکھیں اس وقت کہ میں بھی تو گناہ کرتا ہوں, میں بھی تو گناہ کرتی ہوں, تو اگر میرے بچے کے اندر رغبت پیدا ہو گئی تو کیا ہوا؟ ہرگز نہیں. اپنے گناہوں کا نہ دیکھیں, اللہ کی رحمت کو دیکھیں اس وقت, رائٹ, اپنے گناہوں سے بالکل جو ہے وہ اس وقت چھوڑ دیں, اپنے گناہوں کو فکر چھوڑ دیں اس کی, بس اپنے بچے کی آخرت کے لیے مانگیں اس وقت, صرف اپنے بچے کے لیے مانگیں. اور یہی امید رکھیں کہ اللہ تعالیٰ اس دعا کے بدلے نا بچے کو بھی بدل دیں گے اور میرے گناہوں کو بھی معاف کر دیں گے. بھائی اللہ تعالیٰ اتنی جب دیکھیں گے کسی بندے کے اندر اتنی فکر ہے ایمان کی اپنے اولاد کے, اتنی فکر ہے آخرت کی, تو اللہ تعالیٰ ایسے بندے کو خود کے اٹھا کے جہنم میں پھینک دیں گے؟ ہرگز نہیں, ہو ہی نہیں سکتا. تو اللہ تعالیٰ آپ کے گناہوں کو بھی معاف کر دیں, ہمارے گناہوں کو بھی معاف کر دیں گے. ٹھیک ہے, تو جب اس طریقے سے رغبت آپ دیکھیں تو پھر بچے کو یہ سمجھانا ہوتا ہے کہ بچہ کچھ جو ہے نا اپنے آپ کو روکنا پڑتا ہے, اپنے آپ کو فورس کرنا پڑتا ہے اس گناہ کے خلاف. ٹھیک ہے, اور جب فورس کرتے ہیں نا تو فورس کرتے کرتے ہوتا یہ ہے کہ وہ چیز آہستہ آہستہ چھوٹ تو جاتی ہے لیکن چھوٹنے کے بعد اللہ تعالیٰ کی طرف سے ریوارڈ یہ ملتا ہے، انعام یہ ملتا ہے کہ اللہ تعالیٰ ہماری طبیعت کے اندر اس گناہ کے لیے نفرت پیدا کر دیتے ہیں، ٹھیک ہے؟ اور اس کے لیے کیا مثال دی تھی اگر آپ ہی سے پوچھیں، ورنہ میں ہی بولتا رہوں گا، کوئی پارٹیسپیشن آپ کی طرف سے بھی ہونی چاہیے، کیا مثال دی تھی جی؟ کیا ایک ہماری ڈیلی لائف کی مثال ہوتی ہے اس کے لیے؟ گناہ سے نفرت پیدا ہو جانے کی ایوری ڈے ایگزامپل، جی مردوں کی طرف سے تو جواب آ گیا، عورتوں کی طرف سے لیونگ شوگر، یہ جو وائٹ شوگر ہے یہ کتنی مرغوب چیز ہوتی ہے، میٹھی چیز کس کو پسند نہیں ہوتی، ٹھیک ہے؟ بہت کم لوگ ہوتے ہیں، تو میٹھی چیز سب کو پسند ہوتی ہے، ہر طرف سے آپ کو راغب کر رہی ہے، راغب کر رہی ہے، راغب کر رہی ہے، حتیٰ کہ انسان جو ہے اس کے اندر کریونگ شاید پیدا ہو جاتی ہے، اور کریونگ کے بعد جو ہے نا وہ اس کا اسیر بھی ہو جاتا ہے، لیکن اگر اس میٹھی چیز کے خلاف اپنے آپ کو روکا جائے اور اس کو آہستہ آہستہ جو ہے وہ اپنی زندگی سے نکال دیا جائے، تو پھر کچھ ہی دنوں کے بعد یہ حالت ہو جاتی ہے کہ میٹھی چیز کو آپ برداشت ہی نہیں کر سکتے۔ تو صحابہ کرام کے ساتھ بالکل یہی معاملہ ہو گیا تھا کہ مکروحات شرعیہ مکروحات طبعیہ بن گئی تھیں، کیونکہ انہوں نے نبی علیہ السلام کی اطاعت کر کے اپنے آپ کو ہر نافرمانی سے، ہر گناہ سے جبرن روک دیا تھا، ٹھیک ہے؟ تو جب یہ کیفیت پیدا ہو جاتی ہے تو اس کیفیت کے بعد اللہ کی رضا بھی مل جاتی ہے، ٹھیک ہے نا؟ تو یعنی یہ کیفیت کا ملنا یہ بھی اللہ تعالیٰ کی ایک انعام ہوتا ہے، اور اس انعام کے ساتھ ساتھ دوسرا سب سے بڑا انعام ملتا ہے وہ کیا ہوتا ہے کہ اللہ تعالیٰ کی رضا بھی مل جاتی ہے۔ تو خلاف شرع کوئی کام یا گناہ سرزد ہونا انتہائی ان سے شاذ و نادر تھا، یعنی بہت ہی زیادہ، یعنی آؤٹ آف دا بلو کہیں جا کر کے ان سے کوئی غلط کام کبھی ہوتا تھا۔ تو ان کے اعمال صالحہ نبی کریم صلی اللہ علیہ وسلم اور اسلام پر اپنی جانیں قربان کرنا، یعنی کیوں ایسا معاملہ ان کے ساتھ ہوا، انہوں نے کیا کیا تھا، وہ یہ تھا کہ جانیں قربان کرنا ہر کام میں اللہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم کے اتباع کو وظیفہ زندگی بنانا۔ ہمارے لیے کیا وظیفے ہوتے ہیں؟ صبح کو یہ پڑھ لیا، دوپہر کو یہ پڑھ لیا، رات کو یہ پڑھ لیا، اکثر خواتین کے یہ وظیفے ہوتے ہیں نا، یہ پڑھنا 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 اور پڑھنا، ٹھیک ہے؟ پڑھنے سے زیادہ کرنے تک بات ہی نہیں آتی ہماری زندگی کے اندر، ٹھیک ہے؟ تو ان کی زندگی میں نا صرف پڑھنا نہیں تھا، پڑھنا تو اچھی بات ہوتی ہے، ہر لفظ کے بدلے جو ہے وہ 10 نیکیاں ملتی ہیں، قرآن کا لفظ آپ نے پڑھا، تسبیحات پڑھنے کے اوپر نیکیاں ملتی ہیں، لیکن پھر کرنا بھی تو کچھ ہوتا ہے نا، تو گناہ سے بچنا، نیکی کے کام کرنا، سب کا خیرات کرنا، ایک دوسرے کے لیے خیر خواہی کرنا، یہ سب کرنا بھی تو ہمارے دین کا حصہ ہی ہے نا۔ تو انہوں نے نہ صرف پڑھا بلکہ انہوں نے کرنا بھی، تو ان کے جو کام تھے نا، ان کے اعمال ان کے وظیفہ زندگی تھے، ان کے اعمال وظیفہ زندگی تھے، ٹھیک ہے نا؟ ہمارے صرف پڑھنے کی چیزیں وظیفے ہوتی ہیں، لیکن ان کے کام بھی وظیفے تھے ان کے، یعنی وظیفہ وہ چیز ہوتی ہے جس کو آپ پابندی کے ساتھ کرتے ہیں، چاہے کچھ بھی ہو، پابندی کے ساتھ جو چیز آپ کریں گے نا وہی آپ کا وظیفہ کہلائے گا۔ اچھا، اس کے لیے ایسے مجاہدات کرنا کہ جن کی نظیر پچھلی امتوں میں نہیں ملتی، یعنی کم ان کو اللہ تعالیٰ نے زندگی کا وقت دیا تھا، لیکن کم وقت کے اندر انہوں نے زیادہ مجاہدے کر لیے، زیادہ بڑے بڑے کام کیے۔ ان بے شمار اعمال صالحہ اور فضائل و کمالات کے مقابلے میں عمر بھر میں اسی گناہ کا سرزد ہو جانا اس کو خود ہی کالا دم کر دیتا ہے، یعنی کینسل آؤٹ کر دیتا ہے اس گناہ کے اثر کو۔ جیسے کہ آگے انہوں نے لکھا کہ ان الحسنات یذھبن السیئات، ٹھیک ہے؟ باقی میں چیزیں نہیں پڑھ رہا ہوں، آپ کو سیلف مطالعے میں بھی کچھ چیزیں پڑھنی چاہیے۔ اب البتہ اگلی صفحے کے اوپر، اگلے صفحے پہ جو قول لکھا ہوا ہے حضرت سعید بن زید رحمۃ اللہ علیہ کا، تو وہ بڑا زبردست قول ہے، اس کو ہم پڑھ کر کے پھر آگے چلتے ہیں۔ کہ انہوں نے فرمایا کہ خدا کی قسم، ان میں سے کسی شخص کا، یعنی صحابہ میں سے کسی شخص کا نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ کسی جہاد میں شریک ہونا جس میں ان کے چہرے پر غبار پڑ گیا ہو، تمہاری عمر بھر کی طاعت و عبادت سے افضل ہے، اگرچہ اس کی عمر اس کو نوح علیہ السلام والی عمر دے دی گئی۔ نوح علیہ السلام کی عمر کتنی تھی؟ 1000 سال۔ تو حضرت سعید بن زید جو کہ غالباً تابعین میں سے ہیں، وہ اپنے زمانے کے لوگوں کو یہ کہہ رہے تھے، یعنی صرف ایک جنریشن بعد صحابہ کے، ان کو یہ کہہ رہے تھے کہ تم اگر اپنی ساری زندگی بھی طاعت و عبادت کرتے رہو اور تمہاری زندگی 1000 سال کی بھی ہو جائے نا، تو صحابہ کرام نے نبی علیہ السلام کی صحبت میں جو ایک سفر کیا تھا، اس میں جو صرف گرد و غبار ان کے چہرے کے اوپر پڑا تھا، اس گرد و غبار کی افضلیت جو ہے وہ تمہاری ساری زندگی کی عبادتوں سے افضل ہے، ٹھیک ہے؟ اب اس کی یعنی بظاہر تو جی ہے جی نبی علیہ الصلوۃ والسلام کی صحبت کی برکت، یہ ایک انف سفیشنٹ آنسر ہے اس کے لیے، اور واقعی جس کو برکت کا صحیح معنی پتا ہو تو اس کے لیے یہ آنسر انف ہے. لیکن اگر ہم کیلکولیشن والے ذہن، ہمارا دماغ ذہن جو ہے میتھمیٹیکل ہو جاتا ہے نا، کافی میتھمیٹیکل ہو چکا ہے زمانے کے اندر، تو اگر ہم پیور میتھمیٹکس کی طرف بھی جائیں تو پھر وہ کیسے اس کو جسٹیفائی کریں گے، کیسے جسٹیفائی کریں گے کہ اگر آپ ہی سے سوال پوچھ رہا ہوں میں، ٹھیک ہے کہ جی تابعین یا تبع تابعین میں سے کوئی ساری عمر بھی عبادت کرتا رہے تو صحابہ کے کو جو فضیلت ہے اس سے وہ پھر بھی آگے نہیں بڑھ سکتا. کیوں؟ میتھمیٹیکلی اسپیکنگ اگر ہم بات کریں، حساب کتاب، تو آپ اسے اگر کوئی جواب دے تو اچھا ہوگا انشاءاللہ، میں تب تک آگے پڑھتا ہوں. ٹھیک ہے، آگے فرماتے ہیں کہ اس لیے ان سے صدور گناہ کے وقت اگرچہ سزا وغیرہ میں معاملہ وہی کیا گیا جو اس جرم کے لیے مقرر تھا، مگر اس کے باوجود بعد میں کسی کے لیے جائز نہیں کہ ان میں سے کسی کو فاسق قرار دے. اس لیے اگر حضرت صلی اللہ علیہ وسلم کے عہد میں کسی صحابی سے کوئی گناہ موجب فسق سرزد بھی ہوا اور اس وقت ان کو فاسق کہا بھی گیا تو اس سے یہ جائز نہیں ہو جاتا کہ اس فسق کو ان کے لیے مستمر سمجھ کر معاذ اللہ فاسق کہا جائے. مستمر کا مطلب ہوتا ہے یعنی دائمی، ٹھیک ہے، کہ بھائی اگر ان کو فاسق کہا بھی گیا، اگر ٹھیک ہے، تو یہ جو فاسق کہنا ہے نا، یہ ان کے یعنی یہ نہیں ہے کہ وہ پھر کنٹینیوسلی فاسق ہی رہے، فسق کے اوپر ہی قائم رہے، نہیں، یہ ان کو نہیں کہا جا سکتا، ٹھیک ہے، کیونکہ انہوں نے توبہ کر لیتی ہے. توبہ کرنے کے بعد پھر اللہ تعالیٰ درجات کو اور بلند فرما دیتے ہیں پہلے کے مقابلے میں اور بھی زیادہ. تو بھئی پھر یہ تابعین کے اعمال جو ہیں وہ ان سے آگے کیوں نہیں بڑھ سکتے؟ کچھ بھی کر لیں. خلوص نیت از دا ملٹی پلائر فار ایوری ڈیڈ. خلوص نیت از دا ملٹی پلائر. خلوص نیت والا معاملہ تو چلے جی ہر ایک کے ساتھ ہو سکتا ہے نا، کوئی بھی نیت کو اپنی خالص کر سکتا ہے اللہ تعالیٰ کی رضا کے لیے، ٹھیک ہے. تو یہ تو میتھمیٹیکل آنسر تو نہ ہوا نا، یہ تو پھر آپ نے یعنی انٹینجبل قسم کا ہی آنسر دے دیا، ہم تو ٹینجبل آنسر کی بات کر رہے ہیں. تو تابعی کا عمل جو ہے وہ صحابی کے عمل سے بڑھ کیوں نہیں سکتا؟ کبھی بھی نہیں بڑھ سکتا، کچھ کر لیں. اس کی وجہ جو ہے نا، چلیں بات آگے بڑھانے کے لیے آج اس کو بھی جواب دے دیں. کل بات ہوئی تھی نا، ایکچولی ان کو فوراً ان کی مسٹیک کا بتا دیا جاتا، نہیں کل بات ہوئی تھی، وہ یاد نہیں ہے جویریہ رضی اللہ تعالیٰ عنہ کا وہ کون سا عمل تھا، کیا عمل تھا جویریہ رضی اللہ عنہ والا جس کی وجہ سے ان کو بڑا فائدہ ہوا اور ہوتا چلا جا رہا ہے؟ جویریہ رضی اللہ تعالی عنہا صحابہ وہ ہیں جو حضور کے ساتھ تھے. یہ بھی کوئی میتھمیٹیکل آنسر تو نہ ہو. جویریہ رضی اللہ عنہ والی بات یاد نہیں کسی کو؟ ذکر سبحان اللہ و بحمدہ عدد خلقہ ورضا نفسہ وزینت عرشہ ومداد کلماتہ، ٹھیک ہے. انہوں نے یہ ایک تسبیح جو ہے وہ امت کو سکھا دی، سبب بن گئی امت کو سکھانے کا، ٹھیک ہے. اب امت میں جتنے لوگ بھی یہ تسبیح پڑھتے ہیں، بے شک وہ جویریہ رضی اللہ عنہا نے اپنی زندگی میں یہ تسبیح 1000 دفعہ پڑھی ہو، ٹھیک ہے، اور ایک امتی اپنی زندگی میں یہ تسبیح 10000 مرتبہ پڑھ لیتا ہو، 10000 مرتبہ امتی نے پڑھی، جویریہ رضی اللہ عنہا نے 1000 مرتبہ پڑھی. لیکن وہ امتی 10000 مرتبہ پڑے گا، اس کا ثواب سارا کا سارا جویریہ رضی اللہ تعالیٰ عنہ کو بھی تو ملے گا نا، کیونکہ وہ سبب بنی ہے اس تسبیح کے سیکھنے سکھانے کا، رائٹ. تو اسی طریقے سے امت جتنا بھی عمل کرتی ہے اس کا ثواب صحابہ کو ملتا ہے، کیونکہ صحابہ وسیلہ بنے ہیں دین کے امت تک پہنچنے کا. نبی علیہ الصلوۃ والسلام اور امت کے درمیان وسیلہ کون ہے؟ صحابہ کرام ہیں. تو امتی جتنا بھی عمل کرے صحابہ سے زیادہ اس کا عمل میتھمیٹیکلی سپیکنگ ہرگز نہیں ہو سکتا، کیونکہ امتی کے سارے اعمال کا ثواب جو ہے وہ صحابہ کو پہنچ رہا ہے، رائٹ، صحابہ کو پہنچ رہا ہے، اور صحابہ کا پھر ثواب جو ہے وہ نبی علیہ الصلوۃ والسلام کو پہنچ رہا ہے، ٹھیک ہے نا. تو یہ تو پیرامڈ ہے بھائی، رائٹ. پیرامڈ کے اندر جو پینیکل پوزیشن ہوتی ہے، ٹاپ پوزیشن ہوتی ہے، وہ ٹاپ ہی رہے گی، وہ کبھی بھی نیچے نہیں آ سکتی. نیچے والی پوزیشن نیچے ہی رہے گی، درمیانی والی درمیانی میں ہی رہے گی، یہ کبھی اوپر نیچے نہیں ہو سکتا، ٹھیک ہے نا. تو یہی معاملہ ہے. تو ہم کتنے اعمال کر لیں نا، ہم پھر اس پیرامڈ میں، پیرامڈ سمجھتے ہیں نا، احرام مصر جس کو کہتے ہیں، तो इस पिरामिड में जो है ना, हम ऊपर नहीं पहुंच सकते, ऊपर वालों के, अपने मशाइख से ऊपर नहीं पहुंच सकते, ठीक है ना, सहाबा से ऊपर नहीं पहुंच सकते, नबी सल्लल्लाहु अलैहि वसल्लम से ऊपर नहीं पहुंच सकते। कुछ कर लें हम, कितना ही सर मार लें, कितनी इबादतें कर लें, कितनी कुर्बानियां दे लें, कितना ही जो है वो जिहाद में पहुंच जाए, ठीक है ना, कुछ नहीं कर सकते हम, आगे नहीं बढ़ सकते। हमने क्या करना है, हमने तो अपने जमाने के हिसाब से अमल करना है, ठीक है ना। अपने जमाने में हमने देखना है कि जी हमारे जमाने में हमारे जैसे लोग जो है वो अगर इतनी इबादतें कर रहे हैं तो हम उनसे आगे बढ़ने की कोशिश करें। ये सबका तले जाने वाला जो कॉन्सेप्ट है ना, साबिकून, राइट, यू साबिकून बिल खैरात, ये सबकत सहाबा से हम नहीं ले जा सकते, ये सबकत हमने आपस में अपने दौर के लोगों से सबकत करनी है, ठीक है। तो ये कॉन्सेप्ट है हमारे दीन के अंदर। अच्छा, तो सहाबे जो है ना, ये इसका तो उनको कहानी। अच्छा, अब यहाँ पर एक और बड़ा इंपॉर्टेंट कॉन्सेप्ट, बहुत जरूरी, जो कि जो हमारे तफसीर पर पढ़ते रहते हैं, जिन्होंने सूरह जी कौन सी थी, इसमें पारे के अंदर नाबीना साहब की वाली सूरत का नाम जहन में नहीं आ रहा इस वक्त, है किसी के, या तो वैसे 30वीं पारे के हमारे सामने जी, सूरह अबसा, जजाकुमुल्लाह खैर। सूरह अबसा के तहत हमने एक बहुत इंपॉर्टेंट पॉइंट यहाँ पर यानी बताया था, ठीक है, वो क्या था, इस्लाह, याद है किसी को, इस्लाह की तरबियत का। हाँ, लेकिन तरबियत का तो बार बार बात होती रहती है, लेकिन तरबियत में एक छोटी सी और तफसील थी उसके अंदर, रोक टोक तरबियत। हाँ, लेकिन सूरह अबसा के अंदर क्या था, क्या खास बात थी, रोक टोक तो किया की जाती, हाँ ये तो थी ही उसके अंदर, ठीक है, अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम को रोक टोक की, तरबियत की, क्योंकि क्योंकि नबी के शेख अल्लाह अल्लाह ताला होते हैं, ठीक है, नबी के शेख कोई और नहीं होता, नबी के शेख अल्लाह ताला होता है, ठीक है, तो अल्लाह ताला नबी के रोक टोक करते हैं, ठीक है ना, और नबी किसी रोक टोक करते हैं, नबी जो है वो सहाबा की रोक टोक करते हैं, ठीक है, सहाबा की तरबियत करते हैं, और सहाबा किसकी तरबियत करते हैं, सहाबा जो है वो ताबईन तबा ताबईन की तरबियत करते हैं, ठीक है ना, या सीनियर सहाबा जो है वो जूनियर सहाबा की तरबियत करते हैं। तो इस ये जो अभी मैंने आपके सामने ये पूरी तरतीब लिखी है, जो बोली है, तो इससे क्या एक उसूल सामने नहीं आता, एक और उसूल सामने नहीं आता, मजीद एक और उसूल तरबियत में क्या फरमाते हैं हजरत मुफ्ती शफी रहमतुल्लाह ने यहाँ पर क्या फरमाया, वर्टिकली, वर्टिकली से तो कुछ पता नहीं लगा, वर्टिकली का मतलब तो इस्लाह का मामला, इस्लाह की डायरेक्शन, इस्लाह की सिमत जी, एल्डर्स विल डू तरबियत ऑफ जूनियर्स, ऊपर वाले नीचे वालों की तरबियत करते हैं, ये है तरबियत की सिमत, डायरेक्शन जी, ऊपर वाले नीचे वालों की इस्लाह करते हैं, ठीक है, नीचे वाले ऊपर वालों की इस्लाह नहीं करते हैं, ठीक है, इस्लाह करने के लिए क्रिटिसाइज करना भी पड़ता है, कभी तनकीद भी कभी पढ़नी करनी पड़ती है, ठीक है, तो ऊपर वाले नीचे वालों को क्रिटिसाइज करते हैं, तनकीद करते हैं, कर सकते हैं, कभी ना भी करें मसलहतन, लेकिन तनकीद करने का हक होता है उनके पास, क्रिटिसाइज करने का हक होता है उनके पास, रोक टोक करने का हक होता है ऊपर ऊपर वालों को नीचे वालों की, माँ बाप के पास होता है कि नहीं, आप सब है ना माशाल्लाह माँ बाप तो हैं, है? तो समझते हैं ना कि आपके पास हक है इस बात का कि अपने बच्चों की रोक टोक करें, बच्चों की इसलाह करें, जब आपके पास हक है बच्चों की इसलाह करने का, हालांकि आपका बच्चों के ऊपर कितना हक है, राइट, खाना पीना ही देते हैं आप ज्यादा से ज्यादा बच्चों को, है? कपड़े लत्ते का ख्याल कर लेते हैं, एजुकेशन का ख्याल कर लेते हैं, ठीक है, तो क्या नबी अलैहिस्सलाम को हक नहीं होगा सहाबा कराम की रोक टोक करने का, राइट, नबी अलैहिस्सलाम तो सहाबा कराम के लिए जन्नत का सबब बने, जहन्नुम से बचने का, ठीक है, उसी तरीके से अल्लाह ताला को हक है अल्लाह ताला के अपने नबी की रोक टोक करने का, लेकिन दिस इज डज नॉट गो द अदर वे, नीचे वाले ऊपर वालों की नहीं कर सकते। तो अब यहाँ पर ये चीज कैसे अप्लाई हो रही है, यहाँ पर हो रही है सहाबा के बारे में, ठीक है ना, सहाबा को जो कुछ कहा यहाँ पर अल्लाह ताला ने कहा ना, बवास्ता नबी सल्लल्लाहु अलैहि वसल्लम कहा, लेकिन अल्लाह ताला ने कहा तो अल्लाह वाले कौन है, अल्लाह कौन है, अल्लाह ऊपर वाले हैं, सहाबा के ऊपर है, राइट, और हम किधर हैं, हम सहाबा के ऊपर हैं, हम सहाबा के बराबर हैं, नहीं, हम सहाबा के नीचे हैं, तो अल्लाह ताला की हुई इस्लाह रोक टोक को کو بہانہ بنا کر کے ہم صحابہ کو کے اوپر تنقید نہیں کر سکتے. ہم صحابہ کو ٹھیک ہے, ہم صحابہ کو کریٹیسائز, یہ پیور سمپل لاجک کا معاملہ ہے. باقی میوٹ کر کے چلے جاتے ہیں, اب ان کو آواز بھی نہیں آ رہی. ٹوٹلی الگ چیز ہوتی ہے, ٹھیک ہے. تو اب جو ہے نا حضرت عقبہ ولید بن عقبہ رضی اللہ تعالیٰ عنہ کے بارے میں مزید فرما رہے ہیں کہ آیت مذکورہ میں تو قطعا یہ ضروری نہیں کہ ولید بن عقبہ کو فاسق کہا گیا ہو, ٹھیک ہے نا. دیکھیں پیچھے حالانکہ الفاظ سے ایسا لگ رہا تھا کہ ولید بن عقبہ کو فاسق کہا جا رہا ہے, ٹھیک ہے, لیکن خود ہی اپنے الفاظ کو جو ہے وہ فردر ایکسپلین کر رہے ہیں کہ کوئی ضروری نہیں ہے کہ ولید بن عقبہ کو فاسق کہا گیا ہو. سبب نزول ہوا ان کا معاملہ ہی صحیح, مگر لفظ فاسق ان کے لیے استعمال کیا گیا ہے یہ ضروری نہیں, انہی کے لیے استعمال کیا گیا یہ ضروری نہیں, ٹھیک ہے. تو جب یہ جو ہے نا بات کو پورا سننا ہوتا ہے, پورا سمجھنا ہوتا ہے, پارشل بات کو سن لینے سے, سمجھ لینے سے نا بات کبھی غلط سمجھ میں آ جاتی ہے اور اس کو لے کر کے انسان بھاگنا شروع ہو جائے تو پھر وہ نقصان کرتا ہے اپنا بھی اور دوسروں کا بھی, ٹھیک ہے. تو پیچھے حالانکہ پچھلے پیج کے اوپر جو الفاظ تھے کہ آیت میں ان کو فاسق کہا گیا ہے, ٹھیک ہے نا, ان الفاظ سے تو کچھ اور ہی مطلب سمجھ میں آتا ہے کسی ایک انسان کو جس کا کانٹیکسٹ نہ ہو, ٹھیک ہے نا, جس کا کہ اوور آل کانسیپٹ نہ بنا ہوا ہو, تو وہ اس ایک جملے کو پڑھے گا وہ سمجھے گا کہ ہاں بھی ولید بن عقبہ ہی تو فاسق ہیں, نعوذ باللہ. لیکن یہاں پر اس کو ایکسپلین کر رہے ہیں تو آگے بھی پڑھنا پڑتا ہے. اسی وجہ سے علماء کے پاس چونکہ کمپریہنسو نالج ہوتی ہے نا, تو ہمیں دین کی سمجھ جو ہے وہ علماء سے حاصل کرنی ہوتی ہے. اپنی پارشل مطالعے کی بیسس پر ہم اپنے کانسیپٹس نہیں بنا سکتے, ٹھیک ہے نا. اسی وجہ سے مطالعہ جو ہے وہ ہمیشہ ٹیچر کے ساتھ رابطے کے ساتھ ہونا چاہیے, ٹھیک ہے نا. یہ جو سیلف ہم مطالعہ کرنا شروع کر دیتے ہیں وداؤٹ ہیونگ اینی کنیکشن ٹو دا ٹیچر, مطالعے سے مطلقاً منع نہیں کیا جا رہا کہ بھئی آپ بالکل بھی مطالعہ نہ کریں. یہاں یہ بات سمجھائی جا رہی ہے مطالعہ کرنا چاہیے, لیکن کسی ٹیچر کے ساتھ ایسا رابطے کا تعلق ہونا چاہیے کہ اس کے ساتھ جو ہے نا آپ کے عقیدے کی اصلاح بھی ہوتی رہے, آپ کے کانسیپٹس بھی کلیئر رہیں, ٹھیک ہے نا. آپ کسی غلط فہمی کا شکار ہو کر اپنے مطالعے کی بیسس پر پھر اسی غلط فہمی کی بنیاد پر آپ کا جو ہے وہ رائی کا پہاڑ نہ بن جائے آپ کے اندر, ٹھیک ہے. تو اصلاحی تعلق کے بغیر مطالعہ بھی انسان کے لیے خطرناک ہو جاتا ہے, اور خصوصاً آج کے دور کے اندر جو اتنے بڑے بڑے عقیدے کے فتنے اور عجیب عجیب قسم کی جو چیزیں دین کے اندر لوگوں نے اپنے طور پہ ایجاد کر لی ہے نا, تو اس کی بنیاد یہی ہے کہ انہوں نے کتابیں لکھی گئی تھیں کسی اور مقصد سے, لیکن انہوں نے کتابوں کو جو ہے وہ ایسے جو ہے وہ صرف مطالعے کے طور پہ استعمال کرنا شروع کر دیا وداؤٹ ہیونگ اینی کنیکشن ٹو دا علماء اور اس کی وجہ سے ان کے ذہن میں جو خرافات شیطان نے پھر شیطان تو لگا ہوا ہے مطالعے کے بعد شیطان کیا بھاگ جاتا ہے. مطالعے کے ساتھ تو ایسا کچھ بھی نہیں ہے کہ شیطان جو ہے وہ مطالعے کے وقت بھاگ جاتا ہے, رائٹ. وہ تو اللہ کا قلبی ذکر جب کیا جاتا ہے تب شیطان بھاگ جاتا ہے, مطالعے کے وقت تھوڑی بھاگتا ہے. تو مطالعے کے وقت تو شیطان جو ہے نا وہ ایسے شخص کے اوپر اور زیادہ سوار ہو جاتا ہے تاکہ اس کو اس کے مطالعے کی بنیاد پر پھر گمراہ کیا جائے, اور پھر یہ جو ہے نا وہ جو کتاب میں اس نے چند چیزیں پڑھ لی ہیں ان چیزوں کو بطور دلیل کے استعمال کرے گا اور دوسرے لوگوں کو بھی گمراہ کرے گا, ٹھیک ہے. تو یہ بڑا خطرناک راستہ ہے. اسی وجہ سے یعنی خطرناک سے مراد یہ کہ بندے کو جہنم میں لے جانے سے زیادہ خطرناک اور چیز کیا ہو سکتی ہے. بہرحال تو اس وجہ سے جو حضرت ولید بن عقبہ تھے تو ان کو نا پھر اس طریقے سے بہت ساری دلیلیں اس پیراگراف کے اندر بھی دی ہیں, تو ان کو ثابت کیا ہے کہ جی فاسق جو ہے وہ نہیں تھے, ٹھیک ہے. ان سے اگر یہ غلطی ہو بھی گئی تھی تو اس غلطی کے ان سے اصلاح ہو یعنی انہوں نے اصلاح کر لی تھی اس کی, ٹھیک ہے. اور اللہ تعالیٰ کی طرف سے چونکہ وہ ایمان پر ہی قائم رہے اور ان کی موت بھی ایمان پر ہی ہوئی, تو اس وجہ سے یہ بھی جو ہے وہ نبی علیہ السلام کی صحبت پانے کی وجہ سے یہ بھی عدول صحابہ کے اندر ہی شامل رہے, ٹھیک ہے. اب یہاں پر ایک آخری امپورٹنٹ پوائنٹ मेंशन करके ये आर्टिस्ट जो है वो कास्ट खत्म करेगा। वो पॉइंट ये है कि बहुत ही अहम, खुसूसन इस फितने के दौर के अंदर तो और भी ज्यादा अहम हो गया है, वो ये है कि देखें एक गलत अमल जो है ना, वो अमल जो होता है वो उसकी अपनी एक जुदा हैसियत नहीं होती, ठीक है ना। एब्सोल्यूट अमल की, यानी अमल की एक एब्सोल्यूट हैसियत नहीं होती, ठीक है, कि जी अमल को जो है वो हर चीज से जुदा करके देखा जाएगा, ठीक है ना, कि भाई इसने गलत यानी गलत अमल किया, गलत अमल है जी ये, ठीक है, तो बस जो गलत अमल है तो बस हर गलत अमल के साथ एक ही जैसा सलूक किया जाए, ठीक है ना, ऐसा नहीं होता। जिस तरह अच्छा अमल होता है ना, उसको तो हम जरा जरा ज्यादा आसानी से समझ सकते हैं कि अगर कोई अच्छा अमल कोई इंसान करता है, ठीक है ना, तो अब उस अच्छे अमल को एब्सोल्यूटली या बिल्कुल जुदा तौर पर नहीं लिया जाता, बल्कि उस अमल के ऊपर जो सवाब मिलता है वो सिर्फ उस अमल की यानी उस अमल की जो वजूद होता है, जो बॉडी होती है उस अमल की, उसकी बॉडी की बेसिस पर सवाब नहीं डिसाइड किया जाता, बल्कि करने वाले का इसके अंदर एक अहम, बहुत अहम हिस्सा होता है कि किसने वो अमल किया है। मिसाल के तौर पर नमाज पढ़ना 2 रकत, बहुत ही आसान मिसाल, 2 रकत नमाज, ठीक है ना। एक हमारे जैसा फासिक ख्वाजर इंसान जो कि अभी कोई गुनाह करके आया है, झूठ पे झूठ बोल करके बाजार से, राइट, अपनी दुकान पे बैठा हुआ था, मुस्तकिल कस्टमर से झूठ बोल रहा था, फिर जी नमाज का वक्त हो गया, नमाज पढ़ने आ गया, बहुत अच्छी बात करी, नमाज पढ़ने आ गया, तो उसने 2 रकअत नमाज पढ़ी सही तरह वजू करके तहारत के साथ, उसने सुन्नत के मुताबिक नमाज पढ़ ली। अब इस शख्स को कितना सवाब मिलेगा उस नमाज पढ़ने के ऊपर, और इसके बरक्स एक दूसरा दुकानदार उसी बाजार के अंदर बैठा हुआ है जो कि अपने ग्राहकों से सिर्फ सच बोलता है, राइट, झूठ का कोई मामला नहीं करता। जब अजान हुई दुकानें बंद हुई, सऊदी अरब में तो दुकानें बंद हो जाती है ना जी, ठीक, तो दुकानें बंद हो गई, तो अब ये भी उठ करके नमाज पढ़ने चला गया, वो भी उठ के नमाज पढ़ने चला गया था झूठ बोलने वाला, राइट। लेकिन ये बंदा जो नमाज पढ़ रहा है, इसकी नमाज के ऊपर जो उसको सवाब मिलेगा, ये एक बहुत ही ज्यादा मुख्तलिफ किस्म दर्जे का सवाब होगा, क्योंकि ये मुत्तकी ताजर है, मुत्तकी ताजर है, ये सच्चा ताजर है। और ये तो वो है कि जिसका कयामत के दिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इसका नबियों के साथ और शुहदा के साथ और सिद्दीकीन के साथ इसका हशर होगा, राइट। तो 2 रकअत नमाजें उसने भी पढ़ी, इसने भी पढ़ी, इसने भी अपनी दुकान बंद कर दी उस वक्त, वो भी एक नेकी का काम किया, इसने भी दुकान बंद कर दी, उसने भी दुकान बंद कर दी, राइट। लेकिन सवाब मुख्तलिफ है ना, क्यों मुख्तलिफ है भाई, अमल तो दोनों का एक है, मुख्तलिफ इसलिए है आमिल मुख्तलिफ है, राइट, फाइल अमल करने वाला वो मुख्तलिफ है, ठीक है ना। तो बिल्कुल इसी तरीके से गुनाह का भी यही मामला होता है कि गुनाह जो है वो एक आदि गुनाहगार फासिक और फाजर से भी होता है, और ये गुनाह जो है वो किसी अल्लाह के वली से भी हो सकता है, राइट, वो भी चूंकि मासूम तो नहीं है। अलबत्ता हाँ, एक बात आपको बताना भूल गया कि जो औलिया होते हैं उनको कहते हैं महफूज, ये महफूज है, महफूज, महफूज का मतलब क्या होता है कि जब वो मेहनत मुजाहदा करके अल्लाह ताला की विलायत के दर्जे पर पहुंच जाते हैं ना, मकरूहात शरिया मकरूहात तबिया बन जाती हैं, तो फिर भी बंदा होने की वजह से उनसे गुनाह हो सकता है, लेकिन अल्लाह ताला उनको तौबा की तौफीक दे देते हैं, इस तौबा की वजह से वो गुनाह उनका माफ हो जाता है, इसको कहते हैं महफूज होना, यानी अल्लाह ताला उनकी हिफाजत फरमाते हैं। गुनाह करने से हिफाजत नहीं होती हमेशा, वो भी कभी वो भी होती है, लेकिन कभी नहीं भी होती तो गुनाह हो गया, लेकिन उसके जो असरात उनके जिंदगी में नमूदार होने थे उनसे हिफाजत हो जाती है, इसको महफूज कहते हैं, तो औलिया महफूज होते हैं, ठीक है। तो अब जो औलिया से गुनाह हो गया, तो अब ये जो औलिया के साथ गुनाह होता है ना, औलिया औलिया से जो गलती हो जाती है या औलिया से कोई गुनाह हो गया वगैरह, तो अब अल्लाह ताला के यहाँ भी इनका मामला डिफरेंट होता है कि अल्लाह ताला को तौबा की तौफीक दे देते हैं, और हमारे लिए भी ये चीज डिफरेंट होती है, ठीक है, यानी जो हमारे जैसे ऑडियंस अवामुन्नास जो उनको जिनको पता लग जाता है कि हाँ भाई इस वली से जो है वो गुनाह सरजद हो गया, ठीक है ना, या कोई गलती, ठीक है, अब खाली गुनाह की बात नहीं हो रही, कोई गलती हो गई उनकी शान के मुताबिक, वो मामला नहीं था या बजाहिर नजर नहीं आ रहा उनकी शान के मुताबिक, ठीक है ना, तो अब हमारा क्या उसके ऊपर रिस्पॉन्स होना चाहिए, ये अहम बात है। वो ये अहम बात है कि भाई अगर किसी ایسے شخص سے کوئی غلطی کا آپ کو پتہ لگ گیا ہو, ٹھیک ہے نا, کہ جس کو کہ آپ بہت بڑا سمجھتے تھے, یا جو مشہور تھا لوگوں کے اندر, نیک, دیندار, متقی, عالم, مفتی, شیخ, رائٹ. تو اب اگر آپ کو پتہ لگ گیا اس کی کسی ایک غلطی کا, تو آپ کے لیے واجب ہے, آپ سے مراد ہم سب, می انکلوڈیڈ, ٹھیک ہے نا, ہمارے لیے واجب ہے کہ ہم ان کی طرف سے کوئی ایکسپلینیشن اپنے آپ کو دیں, یا جنہوں نے ہمیں بتایا ہے ان کی غلطی کا, ان کو کوئی ایکسپلینیشن دے. اس کو کہتے ہیں تاویل دینا, تاویل, رائٹ. اولا یؤولو تاویلا فہو مؤولن, کسی جو کسی ایکسپلینیشن کو فٹ کریں اس کے اوپر, کوئی جسٹیفیکیشن تو نہیں کہنا چاہیے, کیونکہ اگر وہ غلطی ہے تو غلطی کو جسٹیفائی تو نہیں کر سکتے, لیکن ایکسپلین ضرور کر سکتے ہیں, ٹھیک ہے, ایکسپلین کہ بھائی آپ کو جو لگ رہا ہے وہ ایسا نہیں ہوگا معاملہ. نظروں کو دھوکا ہو جاتا ہے, کانوں کو دھوکا ہو جاتا ہے, اور آج کل تو اور بھی زیادہ سوشل میڈیا کا دور ہے, رائٹ, مینیپولیشن ہو جاتی ہے, امیج کی بھی, آڈیو کی بھی, ویڈیو کی, ہر چیز کی مینیپولیشن ہو جاتی ہے, تو دھوکا لگ سکتا ہے آپ کو. تو اس طریقے سے ایکسپلین کر سکتے ہیں, یا یہ کہ جی اگر یہ بھی کنفرم ہو جائے کہ جی دھوکا نہیں لگا, تو اب تاویل یہ دے سکتے ہیں کہ بھائی انہوں نے جو یہ کام کیا ہے نا, تو بظاہر جو ہے یہ ہمیں گناہ تو لگ رہا ہے, لیکن اصل میں ان کی نیت جو ہے نا وہ کسی خیر کی ہوگی, کسی ایسی مصلحت کی وجہ سے یا کسی اور مجبوری کی وجہ سے ان سے یہ فیل ہو گیا ہوگا, ٹھیک ہے نا, کسی مجبوری, کسی مصلحت, کیا, یا ٹھیک ہے, یا یہ کہ اگر آپ کے پاس دین کا علم ہے تو آپ مزید تفصیلی علم کے ساتھ نا پھر یہ بھی بات پتہ لگ جاتی ہے کہ بہت سی چیزیں ایسی ہوتی ہیں کہ جن کو کہ عوام الناس گناہ سمجھ رہے ہوتے ہیں, لیکن در حقیقت شریعت میں نا وہ گناہ ہوتی نہیں ہے, ٹھیک ہے, اصل میں وہ گناہ نہیں ہوتی, اس کے اندر اس کا معاملہ جو ہوتا ہے نا, جیسے ایک دو دن پہلے بات ہوئی تھی کہ اسباب بعیدہ اور اسباب ابعدیہ, یعنی مکروہات کے اندر زیادہ سے زیادہ ان کا شمار ہوتا ہے, لیکن لوگوں میں مشہور ہو یہ ہو جاتا ہے کہ جی یہ تو گناہ ہے, ٹھیک ہے نا, تو ایسا بھی معاملہ ہو سکتا ہے, لیکن یہ چیز جب آپ کے پاس اتنا علم ہوگا تبھی آپ اس چیز کو یعنی اس طریقے سے ایکسپلینیشن دے سکتے ہیں, ٹھیک ہے. لیکن بہرحال اصول یہ ہے کہ جب کسی ایسی شخصیت کے کا کوئی ایسا معاملہ آپ کے پاس آئے نا, یا دینی ادارے کا بھی, ٹھیک ہے نا, تو چونکہ ان شخصیات کو اللہ تعالیٰ نے استعمال فرمایا ہوتا ہے دین کو قائم کرنے کے لیے, ٹھیک ہے نا, تو اس وجہ سے نا اللہ تعالیٰ کا یہ نظام ہے کہ دین کی جو عمارت اللہ تعالیٰ سیٹ کرتے ہیں نا, تو وہ عمارت جو ہوتی ہے نا وہ ان شخصیات کے دم بدم سے اللہ تعالیٰ سیٹ کرتے ہیں, قائم کرتے ہیں, ٹھیک ہے نا. تو اگر آپ ان شخصیات کو گرا دیں گے نا, اپنی نگاہوں سے گرا دیں گے یا دوسروں کی نگاہوں سے گرا دیں گے, تو ان کے گرنے سے صرف یہ نہیں گریں گی, یہ اکیلی نہیں گریں گی شخصیات, بلکہ وہ جو عمارت دین کی آپ کے گرد اور آپ کے جاننے والوں کے گرد کھڑی ہوئی تھی نا, وہ عمارت ان کے ساتھ گرے گی, سمجھ رہے ہیں اس بات کو, وہ عمارت ان کے ساتھ گرے گی, ٹھیک ہے, کیونکہ بدگمانی یہ جو ہے نا اعتماد کو ختم کر دیتی ہے, اور یہ دین ہے کیا, یہ ایمان ہے کیا, اعتماد ہی تو ہے, رائٹ, اعتماد نہ رہا ایمان کدھر رہے گا, رائٹ, اللہ کے رسول کے اوپر اعتماد کیا تھا صحابہ نے, تبھی تو وہ مومن کہلائے تھے نا, اور ہم نے تو چونکہ اللہ تعالیٰ کے رسول کو بھی نہیں دیکھا, تو ہمارے تک تو جو باتیں پہنچی ہیں, ٹھیک ہے نا, وہ تو ان شخصیات کے ذریعے سے پہنچی جو کہ ہمارے زمانے کی شخصیات ہیں, ٹھیک ہے نا, اگر ان شخصیات پر سے اعتماد ختم ہو جاتا ہے نا, پھر وہ جو کتابی باتیں جو ہے نا, یہ کتابی باتیں زیادہ دیر نہیں چلتی ہیں, ٹھیک ہے نا, یہ دین جو ہے یہ کتابی بیسڈ نہیں ہے, کتاب کو اللہ تعالیٰ نے بے شک استعمال فرمایا اس دین کی حفاظت کے لیے, اس کے فیکٹس اینڈ فگرز کو کرنے کے لیے, لیکن پریکٹیکلی اسپیکنگ یہ دین جو ہے وہ اللہ تعالیٰ شخصیات کے ذریعے سے پھیلاتے ہیں, شخصیات کے ذریعے سے اس کا قیام کرتے ہیں, ٹھیک ہے, تو اگر یہ گر گئے نا, تو پھر ہماری زندگی کے اندر بھی پھر دین جو ہے وہ زیادہ عرصہ نہیں چلے گا, شروع میں تو لگتا ہے کہ جی کوئی بات نہیں, ایک بندے ہی کیا نا تو کیا فرق پڑتا ہے, ٹھیک ہے, لیکن اصل میں یہ بہت بڑا نقصان ہوتا ہے, اور اس نقصان کے ہم متحمل نہیں ہو سکتے. اگر یہ مسٹیک ہو گئی ہو تو اس کو کریکٹ کیسے کریں, یعنی اگر آپ نے کسی شخصیت کے ساتھ ایسا معاملہ کر دیا ہو تو اس کو کریکٹ کیسے کریں, بس یہ بھی ایک بہت بڑا گناہ تھا, ٹھیک ہے, اور جیسے ہر گناہ سے جو ہے وہ توبہ کر کے ہی اس کو کریکٹ کیا جاتا ہے, تو اللہ تعالیٰ سے بہت اس کے اوپر معافی مانگیں, بہت توبہ کریں, اگر ممکن ہو کہ ان سے جا کر کے ان شخصیت سے معافی مانگ سکیں تو واقعی ان سے جا کر کے معافی مانگنی چاہیے, ठीक है ना, और अच्छे से माफी मांगनी चाहिए। ये नहीं कि जी ऐसी वाजबी तौर पर जो है टरहा करके माफी मांगी, जैसे कि हम लोग मांगा करते हैं, ऐसे नहीं, ऐसे कि जी उनको राजी भी कर लिया जाए, कुछ भी कर लिया जाए, ठीक है। तो माफी मांगनी चाहिए अल्लाह ताला से भी और ऐसे लोगों से भी, ऐसे इसको करेक्ट किया जा सकता है। बाकी जिसके साथ जो मामला हो गया ना, उसकी वजह से कि भी दूसरे लोगों का ईमान खराब हो गया, दूसरे लोगों का दीन खराब हो गया, तो बेशक उसके ऊपर अल्लाह ताला से खूब रो रो करके उसकी भी माफी मांगनी है, लेकिन अब उसको अल्लाह के ऊपर छोड़ना होगा, ठीक है। कि भाई जो लोग जो है वो इससे मुतासर होकर के दीन से दूर हो गए, तो वो लोग जो है फिर उनका दीन का मामला फिर अल्लाह ताला के हवाले है ना, मतलब अल्लाह ताला ने भी तो यानी मामला करने होते हैं। तो भाई किसी को अल्लाह ताला ने अगर हिदायत ही नहीं है तो हम कौन होते हैं जी रोकने वाले, हम कैसे उसको रोक सकते हैं। अल्लाह ताला उनको हिदायत दे देंगे हमारे इस अमल की वजह से, अगर वो बजाहिर दूर चले भी गए तो अगर उनके किस्मत में हिदायत होगी तो अल्लाह ताला उसको वापस ले आएंगे, ठीक है ना। अलबत्ता अपनी गलती के ऊपर नादिम और शर्मिंदा होना ये हमारा काम है, ये हमने जरूर से करना है, ठीक है जी। कोई सवाल आज की क्लास में मुतल या किसी और टॉपिक पर? तो सहाबा के बारे में अकीदा, अच्छा एक चीज और आपको बतानी थी कि इसी वॉल्यूम में माशाल्लाह टॉपिक जो है वो मुफ्ती शेख रहमतुल्लाह ने बड़े अच्छे से लिखे हैं। तो सहाबा की अदालत वगैरह के ऊपर अगर मजीद थोड़ा सा पढ़ना हो तो सिर्फ एक पेज के ऊपर बहुत सारी तफसील हजरत ने आयात और अहादीस के साथ नकल कर दी है, वो है पेज नंबर 95 एंड 96। 95 का सिर्फ आखिरी पैराग्राफ, ठीक है, और 96 का जो पूरा का पूरा सफा है, ये सहाबा की अदालत और सहाबा की अल्लाह ताला के साथ जो खसूसी मामला है, इसके ऊपर हदीसें भी मौजूद हैं, खसूसन ये वाली हदीस जिसका तर्जुमा इतना बनता है जो कि जुमे के खुतबे में पढ़ी जाती है कि अल्लाह अल्लाह फी असहाबी, कि अल्लाह से डरो मेरे सहाबा के मामले में, मेरे बाद उनको तान व तशनी का निशाना मत बनाओ, क्योंकि जिस शख्स ने उनसे मोहब्बत की तो उसने तो मेरी मोहब्बत के साथ उनसे मोहब्बत की, यानी मेरी निस्बत से मोहब्बत करी ना। सहाबा से हम मोहब्बत क्यों करते हैं? अल्लाह के नबी की निस्बत की वजह से मोहब्बत करते हैं। तो फरमाया कि जिसने उनसे मोहब्बत की तो मेरी मोहब्बत के साथ उनसे मोहब्बत की, और जिसने उनसे बोझ रखा तो मेरे बोझ के साथ उनसे बोझ रखा, यानी सहाबा से बोझ जो है ये मुमकिन नहीं है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ बोझ का बायस ना बने, ठीक है। असल में नबी सल्लल्लाहु अलैहि वसल्लम से भी बोझ है, तो इस वजह से सहाबा के साथ बोझ हुआ। तो और जिसने उनको ईजा पहुंचाई उसने मुझे ईजा पहुंचाई, और जिसने मुझे ईजा दी उसने अल्लाह को ईजा दी, और जो अल्लाह को ईजा पहुंचाने का कसद करे, क्योंकि अल्लाह ताला को ईजा पहुंचा तो नहीं सकता ना, कसद ही कर सकता है खाली अल्लाह को ईजा पहुंचाने का। तो फरमाया नबी सल्लल्लाहु अलैहि वसल्लम ने, जिसका यानी उर्दू तर्जुमा है कि जो अल्लाह को ईजा पहुंचाने का कसद करे तो करीब है कि अल्लाह उसको अजाब में पकड़ेगा, ठीक है। ये सही हदीस है मजमुउल फवाइद के अंदर। अच्छा, मुसलमान में अकीदा अलग अलग कैसे होता है? क्या मतलब मुसलमान में अकीदा अलग अलग कैसे? मुसलमान क्या मतलब? लेडीज एतिकाफ कैसे करें? खवातीन का एतिकाफ जो होता है वो उनके घर में होता है, कि वो अपने घर में कोई जगह जो है ना वो मुख्तस कर लेती हैं, खास कर लेती हैं कि उन्होंने उसी जगह में रहना, गोया कि ये उनकी मस्जिद है, ठीक है। तो जिस तरह मर्द जो है वो जब सुन्नत एतिकाफ का इरादा कर लेते हैं ना, तो फिर वो मस्जिद से बाहर नहीं जा सकते सिवाय शरी जरूरियात के, ठीक है ना। तो शरी जरूरियात के अंदर वॉशरूम जाना, खाना अगर मस्जिद में ना आ सकता हो तो खाना लेने के लिए बाहर जाना, अगर शरी गुसल वाजिब हो गया हो तो गुसल करने के लिए बाहर जाना। तो उसी तरीके से वो औरत जब अपने घर की इस मुसल्ला या इस मस्जिद के अंदर जो उसने अपना डिटरमिन कर लिया है, करार दे दिया है, वो खुद ही करार देगी, कोई बाहर से आके उसको नहीं बताएगा कि यहाँ पे आपकी मस्जिद है, वो खुद ही करार दे दी कि ये मेरी मस्जिद है। तो शरी जरूरत के बगैर जो है वो वहां से बाहर ना निकले। और अगर वो यानी 20 रमजान उल मुबारक की असर से वहां पे, सॉरी मगरिब से वहां पे बैठ जाए और फिर चांद की खबर मिलने के बाद वहां से निकले, ठीक है, तो ये उसका सुन्नत एतिकाफ कहलाएगा, ठीक है। और सुन्नत एतिकाफ के खुसूसी फजाइल होते हैं, लेकिन अगर वो सुन्नत एतिकाफ मुस्तकिल 10 दिन का इस तरह से ना कर सके तो वो बस ये नियत कर ले कि मैं जब उसमें एंटर हो रही हूँ तो मैंने एतिकाफ की नियत कर ली है, ठीक है। अरबी में भी पढ़ सकते हैं, नवैतुल एतिकाफा मा दुम तुफी हादल मस्जिदी, कि मैं एतिकाफ की नियत करती हूँ जब तक मैं इस मस्जिद के अंदर हूँ, ठीक है। तो फिर वो नफली एतिकाफ कहलाएगा, और नफली एतिकाफ का मकसद ये है, ये नहीं कि जी सिर्फ नमाज पढ़ने के लिए दाखिल हो फिर नमाज पढ़ कर निकल आए, बल्कि नफली एतिकाफ का मकसद ये है कि ज्यादा से ज्यादा वक्त जो है ना मैंने सिर्फ मस्जिद में ही रहना है, घर की मस्जिद में हो या बाहर मोहल्ले की मस्जिद हो, और तो घर की मस्जिद में रहेगी तो ज्यादा से ज्यादा वक्त मैंने अंदर ही गुजारना है। अगरचे कि मैं 24 घंटा और मुस्तकिल 10 दिन नहीं रह पा रही हूँ, लेकिन फिर भी दिन में भी जो है ना मैं ज्यादा से ज्यादा वक्त यहीं पर गुजारूं, तो ये फिर उसका नफलियत का बन जाएगा। शरी जरूरत के लिए बाहर निकले, जिसके अंदर अगर घर वालों को खाना पहुंचाने वाला कोई और, खाना बनाने वाला कोई और ना हो, तो उसको जो है ना मजबूरन जो है वो खाना का इंतजाम करने के लिए बाहर निकलना पड़ेगा, ठीक है। लेकिन एक दूसरे का इंतजाम कर लें तो फिर इसको इजाजत नहीं होगी ये खाने की खातिर बाहर निकले। सारे सहाबा से इक्वली मोहब्बत करनी है या कोई ज्यादा अच्छे भी लग सकते हैं? नहीं, इक्वली मोहब्बत का मसला नहीं है। जाहिर है अल्लाह ताला ने इंसानों को के दर्जात बनाए, तो सहाबा के साथ भी दर्जात बनाए। अबू बकर सिद्दीक अल्लाह ताला का दर्जा और है, और एक अदना सहाबी नबी सल्लल्लाहु अलैहि वसल्लम के हदीस से भी साबित है कि तुम में से अदना, अदना मिनकुम यानी तुम में से सबसे कमतर, तो भाई सहाबा में भी अदना और आला का दर्जा होता है। जैसे कि पीछे हमने हदीस भी पढ़ी थी, हजरत अबू दर्दा जो है वो अबू बकर सिद्दीक अल्लाह ताला के आगे चलना शुरू हुए, नबी उनको टोक दिया, ठीक है। तो मोहब्बत भी जो है वो जाहिर है ऊपर नीचे होती रहती है, लेकिन मोहब्बत शर्त है, चाहे ज्यादा हो चाहे कम हो। लेकिन अदावत और एतराज ये हराम, ये किसी भी दर्जे में जायज नहीं, ठीक है ना, किसी भी दर्जे में जायज नहीं है। मोहब्बत में जितने दर्जे हैं जो सहाबा के हिसाब से आप जैसे बारे पढ़ते रहते हैं, वैसे वैसे उनके भी मोहब्बत बढ़ती है वगैरह। बच्चों के साथ कर सकते हैं थोड़ी देर के लिए, हाँ अगर छोटे बच्चे हैं तो उनकी वजह से तो फिर आप नहीं कर सकते, तो थोड़ी देर के लिए बेशक कर सकते हैं, यानी नफली इतिकाफ की नियत, तो वो तो फिर आप मसल्ले पे जो बैठ रही हैं तो उसमें भी नियत करना है कि मैं नफली इतिकाफ की नियत से मसल्ले में बैठ रही हूँ। लेकिन जो छोटे बच्चों वालियां होती हैं ना, तो उनको अल्लाह ताला छोटे बच्चों की देखभाल, अच्छी तरबियत, उनकी जरूरियात को पूरा करना, उनके ऊपर यानी उस औरत को जिहाद का सवाब अता फरमा दे, और जिहाद जो है वो इतिकाफ से कहीं ज्यादा बड़ी इबादत है, ठीक है। तो भाई ये औरतों को तो खुश होना चाहिए है बाहर, यानी ना जो है वो पसीना आया, ना बाहर निकले, ना जो है वो डंडे खाए, ना ना जूते खाए, ना तलवारों को सहा, ना गोलियां खानी पड़ी, और घर में बैठे बैठे माशाल्लाह अपने घर में अपने ही बच्चों को, ये भी नहीं कि दूसरों के बच्चों को संभालने पर जहाज का सवाब मिलेगा, अपने ही बच्चों को जिनकी मोहब्बत वैसे अल्लाह ने दिल में डाली हुई होती है। अल्लाह ताला तो इतने करीम है औरतों के ऊपर माशाल्लाह। तो इतकाफ यानी आपका जो असल सवाब है ना, वो घर की देखभाल और बच्चों की तमाम जरूरियात को पूरा करना इन्हीं के अंदर है, ठीक है जी। और कोई अगर किसी वजह से मर्दों को कोई मस्जिद नहीं मिले इतकाफ के लिए, तो क्या मर्द भी घर में इतकाफ कर सकते हैं? हाँ जी, आजकल के मर्द तो सब कुछ कर सकते हैं। नहीं जी, वो ये तो हमने आज तक कभी नहीं देखा ना सुना ना पढ़ा, तो अल्लाह ना करे वो जमाना आ जाए कि जब मर्दों को भी घरों में इतकाफ करना पड़े, तो अभी तो उसकी इजाजत नहीं नजर आती। माई क्वेश्चन गॉट स्क्रोल्ड अप, तो आप कौन सा क्वेश्चन था? हम रोज तौबा इस्तिगफार करते हैं, लेकिन ऐसी तौबा कैसे करें जिससे गुनाह नेकियों में बदल जाए? देखिए, गुनाह नेकियों में बदल जाए ना, तो ऐसी तौबा तो खूब रो धो करके की जा सकती है, ठीक है। खूब रो धो का मतलब मगरमच्छ वाले आंसू नहीं, लेकिन ऐसे जो कि अंग अंग से इंसान के ना वो रोना, पूरा पूरा उसका वजूद रो रहा हो अल्लाह ताला के साथ। अच्छा, ऐसे रोने के लिए जरूरी है या इस ऐसे रोने के लिए ना कि भाई ऐसा रोना आए कैसे, तो ये भी एक गुर की बात है कि गुनाहों पे ऐसे रोने के लिए जो है ना वो अपने आप को इंतहाई पस्त करना अल्लाह के सामने, और अल्लाह ताला को इंतहाई बुलंद करना, ठीक है ना, ऐसे तसव्वुर करना, ऐसे अल्लाह ताला से बातचीत करना कि ए अल्लाह सब कुछ आप ही तो हैं, सब कुछ आपकी वजह से है, मैं तो कुछ भी नहीं, मेरी वजह, मैंने कुछ भी किया वो भी मैं आपकी तौफीक से नहीं कर सकती, राइट। मैं दुआ भी आपकी तौफीक के बगैर नहीं मांग सकती, और कुछ तो क्या करना, दुआ भी आपकी तौफीक के बगैर नहीं मांग सकती, अल्लाह मेरे पास तो जो कुछ है बस आप ही आप हैं सब कुछ, ठीक है। ऐसे जब इंसान अल्लाह से दुआ मांगते हैं ना, तो आंसू बे इख्तियार निकल पड़ते हैं, उनको नहीं फिर कोई रोक सकता, ठीक है। तो ऐसी तौबा इंसान कर लेगा ना, तो यकीन अल्लाह ताला जो है वो गुनाहों को देखियों में तब्दील भी कर देंगे, ठीक है। गुमान तो अल्लाह ताला के साथ ये रखना है ना, अना अब्दी भी, मैं अपने बंदे के साथ वैसे ही मामला करता हूँ जैसा मेरे साथ गुमान रखता है, तो ऐसी तौबा करेंगे तो यकीन अल्लाह ताला कबूल फरमाएंगे। अलबत्ता ये बात कि जी उसके बाद गुनाह ना हो, ये फिर भी हो सकता है, ठीक है, यानी ऐसी तौबा करने के बाद भी जो है ना गुनाह तो हो सकते हैं ना, जब सहाबा से हो सकते हैं और सहाबा ने तो ऐसी तौबा यकीनन करी थी और सहाबा तो आए भी थे कुफ्र शिर्क की तरफ से, ठीक है, वहां से आए थे ना, तो लेकिन गुनाह जो है गलतियां कोताहियां जो है वो सहाबा से भी हो सकती थी, तो हमसे क्यों नहीं हो सकती, ठीक है ना। तो गुनाह का हो जाना ये इस बात की दलील नहीं है कि जी तौबा नहीं करी थी, तौबा कबूल नहीं हुई वगैरह है, ये कोई दलील नहीं है। अलबत्ता एक बात जरूर दलील है, वो क्या है जी आप बता दें, अगर क्या दलील है समझाइए क्लासों के अंदर, तौबा के कबूल होने की एक दलील है जी, ऐसी दलील जो कि आपको भी समझ में आती हो, अगर रो रो के तौबा के बाद फिर गुनाह हो जाए तो क्या पिछली तौबा कबूल नहीं हुई? नहीं जी, ये बात क्लियर हो गई, नहीं जी पिछली तौबा फिर भी कबूल हुई, ठीक है, गुनाह हो जाए ये तो मसला ही कोई नहीं है। अच्छा, तौबा की कबूलियत ना होने की क्या दलील है, या तौबा की कबूलियत की क्या दलील है, ये कोई बताएगा? यहाँ पे वैसे सर की अजान हो गई है, जल्दी से बता दें, गुनाह से नफरत आ जाए। चले, नफरत भी जो है बड़ा मुश्किल काम होता है वैसे, एक और इससे ज्यादा आसान दलील है, सहाबा की क्या खास बात थी जो कि हमें नहीं नजर आती, नबी सलम की सोबत की बात नहीं कर रहा मैं, क्यों वो तो रोज रोशन की तरह आया है, सहाबा में को क्या ऐसी सिफत थी जो कि हमें नजर नहीं आती, गलतियां उनसे भी होती थी हमसे भी होती हैं, तौबा वो भी करते थे हम भी करते हैं, राइट, तो फर्क क्या था, हम क्या नहीं करते जो वो करते हैं, वो करते थे, अल्लाह और अल्लाह वालों की तरफ रगबत बढ़ना, नहीं अमन सदना, किसकी बात है अमन सदना, सहाबा में जो खास बात थी ना जो हमें बड़ी मुश्किल से पाई जाती है या नहीं है बिल्कुल हमें तो एज अ सोसाइटी तो नहीं है, ठीक है ना, अल्लाह माशाल्लाह किसी ने अपने अंदर मेहनतें करके पैदा की हो, ठीक है, वो ये थी कि सहाबा को जब मना किया जाए तो रुक जाते थे, हाँ जब उनको गलती की निशानदेही की जाती थी ना वो मान लेते थे, ठीक है, वो मान लेते थे, वो आगे से बहसो मुबाहिसा और हुज्जतें और दलीलें और नसीहत करने वाले के दुश्मन ये सारी हरकतें नहीं करते, हम ये वाली हरकतें करते हैं, ठीक है ना। तो अगर किसी के अंदर ये सिफत पैदा हो जाए ना तौबा करने के बाद कि अब वो उसका दिल ऐसा खुल जाए कि अब मुझे कोई आकर के नसीहत करेगा ना तो मैंने उसकी नसीहत को सीरियसली लेना है, मैं बात सुनूंगा उसकी, मैं बात के ऊपर अमल करने की कोशिश करूंगा, ठीक है, तो ये भी एक दलील होती है कि वाकई उसने जो है ना सच्ची तौबा करी है, क्योंकि आगे की जिंदगी के अंदर तो मामला तो किसी के साथ भी कैसे भी हो सकते हैं, लेकिन अल्लाह ताला जो है ना वो रिमाइंडर्स भेजते रहते हैं, हमारा काम ये होता है कि हम इन रिमाइंडर्स के ऊपर यानी रिमाइंडर्स को खुले दिल से एक्सेप्ट करें और उनके ऊपर अमल करने की कोशिश करें, तो जब हम ये करना शुरू हो जाते हैं तो बस यही जो है वो हमारी तौबा की कबूलियत की दलील भी हो जाती है, क्योंकि फिर कुछ भी कर दें आप, अल्लाह ताला ने रिमाइंडर भेजना है और आप जो है वो उस रिमाइंडर को एक्सेप्ट करके तौबा कर लेंगे और तौबा से फिर वो गुनाह माफ हो जाएगा और ये प्रोसेस जो है वो मरते दम तक चलता रहेगा, और हमें तो यही दुआ करनी है कि अल्लाह हमें तौबा के ऊपर ही मरने की तौफीक अता फरमा दे।